بسم اللہ الرحمن الرحیم. الحمدللہ آج ہمارا یہ بہار شریعت سے درس ہے جس میں ہم مرتد کے احکام کا بیان سنیں گے. یہ علامہ مولانا امجد علی خاں اعظمی رحمۃ اللہ تعالیٰ علیہ کی شورہ آفاق کتاب بہار شریعت کے نویں حصے میں ہے مرتد کا بیان. مرتد کسے کہتے ہیں؟ مرتد اس شخص کو کہتے ہیں جو پہلے مسلمان تھا اور اس نے کچھ ایسا قول بقا یا کچھ ایسا کام کیا جس کی وجہ سے اس نے اسلام چھوڑ دیا, تو اب وہ کھلم کھلا کافر ہو چکا, یعنی فقہ کے طور پہ اب وہ کافر ہے, اسلام سے خارج ہے. اس کا اس طرح اسلام سے خارج ہو جانا مسلمان ہونے کے بعد, اس کو کہتے ہیں ارتداد. یہ لفظ نکلا ہے رد سے, رد مطلب چھوڑ دینا, نکل جانا, ٹھکرا دینا. تو جو شخص پہلے مومن تھا, مسلمان تھا, اور پھر وہ کافر ہو جائے اپنے کسی قول کی وجہ سے یا اپنے کسی فعل کی وجہ سے, وہ کافر ہو جائے اور توبہ نہ کرے اس کفر سے اور کفر ہی پر رہے, تو اس کو مرتد کہتے ہیں. مرتد اس کو یعنی جس نے دین کو رد کر دیا, جس نے دین کو ایمان کو رد کر دیا. تو مرتد جو ہے وہ حکم کے حساب سے اور منطق کے حساب سے بھی آپ کو سمجھ میں آ جائے گا کہ یہ شخص جو ہوتا ہے یہ اصلی کافر سے بھی بدتر ہے, اصلی کافر سے بھی بدتر ہے. وہ کافر جو ہے جو پیدائشی جو ہے وہ کبھی اسلام ہی نہیں لایا, پیدائشی تو ہر انسان جو ہے اسلام کی فطرت پہ پیدا ہوتا ہے, لیکن جو شخص کبھی ایمان لایا ہی نہیں, کبھی اس نے کلمہ پڑھا ہی نہیں, کبھی اللہ رب العزت کی توحید کا اقرار نہیں کیا, نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ کا رسول مانا ہی نہیں, اور اسی میں کفر کی حالت میں ہی زندہ رہا پوری زندگی اور پھر اسی حال میں مرا, تو وہ کافر ہے, جہنمی ہے, چاہے وہ کسی بھی مذہب کا ہو, مشرک ہو, یہودی ہو, نصرانی ہو وغیرہ. لیکن اگر وہ ایمان والا ہو گیا اور پھر دوبارہ اس نے اس طرف چلا گیا جس طرف وہ پہلے تھا, یا مسلمانوں کے خاندان میں پیدا ہوا اور ایمان کی حالت میں رہا کچھ سال تک اور پھر بعد میں اس نے اسلام چھوڑ دیا, تو پھر ظاہر سی بات ہے کہ اس نے اسلام کو پہچاننے کے بعد چھوڑا. تو اسلام کو پہچاننے کے, اسلام کو قبول کرنے کے بعد جب اس نے اسلام کو چھوڑا, تو وہ اس کافر سے بدتر ہے جو پہلے اسلام لایا ہی نہیں تھا. تو مرتد کا بیان سن لیتے ہیں اس لیے کہ یہ بہت اہم ہے, اور مرتد ہونا, مرتد ہو جانا یہ بہت ہی بد نصیبی کی بات ہے, بہت سخت بد نصیبی کی بات ہے. اللہ تبارک و تعالی ہم سب کے ایمان کو سلامتی عطا فرمائے, ایمان کی حفاظت عطا فرمائے. تو مرتد کا بیان سنتے ہیں. بسم اللہ الرحمن الرحیم. علامہ صاحب یہاں پر کچھ آیات کریمہ نقل فرمانے کے ساتھ شروع کرتے ہیں کہ اللہ عز و جل فرماتا ہے وَمَن يَرْتَدْ مِنْكُمْ عَن دِينِهِ فَيَمُتْ وَهُوَ كَافِرٌ فَأُولَئِكَ حَبِطَتْ أَعْمَالُهُمْ فِي الدُّنْيَا وَالْآخِرَةِ وَأُولَئِكَ أَصْحَابُ النَّارِ هُمْ فِيهَا خَالِدُونَ. جس کا ترجمہ یہ ہے کہ تم میں سے جو کوئی اپنے دین سے مرتد ہو جائے اور کفر کی حالت میں مرے, اس کے تمام اعمال دنیا اور آخرت میں رائے گاں ہیں, یعنی ضائع ہو گئے, اور وہ لوگ جہنمی ہیں, ان میں ہمیشہ, اس میں ہمیشہ رہیں گے. کس میں؟ جہنم میں ہمیشہ رہیں گے. یہ سورہ بقرہ کی آیت نمبر 217 ہے. جیسے کل بھی ایک سوال کا جواب دیا تھا کہ اگر کوئی آدمی مسلمان ہوتے ہوئے بھی جتنے بھی نیک اعمال کر لے اور اس کے بعد معاذ اللہ کافر ہو جائے, مرتد ہو جائے, تو اس کے تمام اعمال برباد ہو جاتے ہیں. جس طرح کافر کے کوئی اعمال قبول نہیں ہوتے, اس طرح مسلمان کے بھی اعمال اگر وہ کافر ہو گیا تو جو نیکیاں کی وہ سب کے سب معاذ اللہ برباد ہو جائیں گی. قیامت میں اٹھے گا تو اس کے نام اعمال میں کوئی نیکی نہیں ہوگی. دوسری آیت کریمہ, تو اب اس آیت کریمہ سے صاف ظاہر ہو گیا کہ اگر کوئی مسلمان اپنے دین کو چھوڑ دے اور کافر ہو جائے اور اسی کفر کی حالت میں مرا, تو اس کے تمام اعمال, ایمان تو گیا ہی گیا, نیک اعمال بھی برباد ہو گئے, اور دنیا اور آخرت میں اس کے لیے کوئی اس کا صلہ نہیں ہے. وَأُولَئِكَ أَصْحَابُ النَّارِ, وہ جہنمی ہے, وہ سب جہنمی ہے جو کوئی بھی اپنے دین کو چھوڑ دے, یعنی اسلام کو چھوڑ دے. هُمْ فِيهَا خَالِدُونَ, اور جہنم سے کبھی باہر نہیں آئے گا، اس میں ہمیشہ رہیں گے، اس لیے کہ وہ کافر ہے. اور یہ کبھی نہ سوچے کہ پہلے میں مسلمان تھا، کچھ سال زندگی مسلمانوں جیسی گزری تو لہٰذا کبھی نہ کبھی بخشش ہو جائے گی. نہیں، نجات کا دار و مدار خاتمہ بالخیر پر ہے. زندگی بھر اچھے اعمال کیے ہوں، اگر خاتمہ اسلام پہ نہیں ہوا تو جتنے اعمال کیے اس کی وجہ سے یہ نہیں ہوگا کہ چلو جہنم میں کچھ دن کے لیے جائے گا بعد میں نکال دیا جائے گا، ایسا نہیں ہے. جس کا خاتمہ معاذ اللہ کفر پہ ہوا وہ ہمیشہ جہنم میں رہے گا. دوسری آیت کریمہ علامہ صاحب یہاں پہ نقل فرماتے ہیں، یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ فسوف یأتی اللہ بقوم یحبہم ویحبونہ اذلۃ علی المؤمنین اعزۃ علی الکافرین یجاہدون فی سبیل اللہ ولا یخافون لومۃ لائم ذلک فضل اللہ یؤتیہ من یشاء واللہ واسع علیم. اس کا ترجمہ سن لیجئے کہ اے ایمان والو، تم میں سے جو کوئی اپنے دین سے مرتد ہو جائے، یعنی دین سے پھر جائے، تو ان قریب اللہ تعالیٰ ایک ایسی قوم کو لائے گا جو اللہ کو محبوب ہوگی، یعنی اللہ ان کو پسند فرمائے گا، اور وہ قوم اللہ تعالیٰ کو محبوب رکھے گی، یعنی وہ بھی اللہ سے محبت کرے گی. مسلمانوں کے سامنے ذلیل اور کافروں پر سخت ہوگی، یعنی مسلمانوں سے جب وہ ملیں گے وہ قوم، وہ مومن ہوں گے تو دوسرے مسلمانوں کے سامنے بڑی عاجزی اور انکساری سے محبت سے ملیں گے، اور کافروں پر بڑی سخت ہوگی. کون؟ یہ وہ قوم جس کو اللہ پسند فرماتا ہوگا اور جو اللہ سے محبت کرتے ہوں گے، تو وہ مسلمانوں کے ساتھ بہت نرم دل اور کافروں پر بہت سخت ہوگی. وہ لوگ اللہ کی راہ میں جہاد کریں گے، کسی ملامت کرنے والے کی ملامت سے نہیں ڈریں گے. یعنی کوئی کہے ارے یہ کتنا کیا کام کر رہے ہیں، یہ بیوقوف لوگ ہیں، اپنی جانیں اللہ کی راہ میں دے رہے ہیں، ان کو چاہیے تھا کہ گھر میں بیٹھتے، اپنے گھر باروں کے ساتھ اچھے خوشحالی میں رہتے، اور کسی کی جو ہے وہ لعنت ملامت سے ان کو پرواہ نہیں ہوگی، وہ اللہ کی راہ میں اپنی جان دینے کو تیار ہوں گے. تو فرماتے ہیں، اللہ تعالیٰ فرماتا ہے کہ وہ اللہ کی راہ میں جہاد کریں گے، کسی ملامت کرنے والے کی ملامت سے نہ ڈریں گے. پھر آگے اللہ تعالیٰ فرماتا ہے، یہ اللہ کا فضل ہے. کیا ایسی صفت دینا کسی کو، ایسی صفت والے لوگوں کو پیدا فرمانا، یہ اللہ کا فضل ہے، جسے چاہتا ہے دیتا ہے، اور اللہ تعالیٰ وسعت والا اور علم والا ہے. یہ آیت کریمہ سورہ مائدہ میں آیت نمبر 54 ہے، چھٹے پارے میں. تو یہ تو صاف واضح ہے کہ اللہ تبارک و تعالیٰ کو وہ لوگ پسند ہیں کہ جو اللہ تعالیٰ کے لیے اپنی جان دینے کو تیار ہیں، اور اللہ کے احکام بجا لانے میں ان کو کوئی شرم محسوس نہیں ہوتی، اور کوئی تانا کسے، کوئی ملامت کرے تو ان کو ان کے تانے کی ملامت کی بھی پرواہ نہیں ہوتی. ان کی دو بات خاص باتیں کیا ہوتی ہیں؟ ایک تو یہ کہ وہ اللہ کے محبوب ہوتے ہیں، اور وہ اللہ کی محبت میں جیتے مرتے ہیں، اور دوسری بات یہ کہ جب وہ مسلمانوں سے ملتے ہیں تو مسلمانوں سے بڑی عاجزی ان کی ساری محبت کے ساتھ، یعنی ان کے ساتھ جھک کر کے ملتے ہیں، اور کافروں پر بڑے سخت ہوتے ہیں. کون؟ یہ قوم جس کو، جس سے اللہ محبت فرماتا ہے، جن سے اللہ تعالیٰ محبت فرماتا ہے. تو اب یہ اس کا الٹ جو ہو جائے، اس کا الٹ جو ہو جائے تو وہ اللہ کے پسندیدہ لوگ نہیں ہیں، وہ اللہ تعالیٰ کے پسندیدہ لوگ نہیں ہیں. پھر آگے ایک اور آیت کریمہ جو سورہ توبہ میں ہے، اس میں اللہ تبارک و تعالیٰ یوں ارشاد فرماتا ہے، قل اب اللہ و آیاتہ و رسولہ کنتم تستہزئون لا تعتذروا قد کفرتم بعد ایمانکم قد کفرتم بعد ایمانکم. کہ اے محبوب، آپ فرما دو، کیا اللہ اور اس کی آیتوں اور اس کے رسول کے ساتھ تم مسخرہ پن کرتے تھے؟ کیا تم اللہ اور اس کی آیتوں اور اس کے رسول کے ساتھ تم مسخرہ کرتے تھے؟ بہانے نہ بناؤ، تم ایمان لانے کے بعد کافر ہو گئے. یعنی اس سے کیا پتہ چلا؟ اس سے یہ پتہ چلا کہ اللہ تبارک و تعالیٰ کے بارے میں مسخرہ پن کرنا، مذاق اڑانا، یہ کھلم کھلا کفر ہے. اس کی آیات، قرآن پاک کی آیات کا تمسخر اڑانا، مذاق کرنا، یہ کھلا کفر ہے. اس کے رسول صلی اللہ تعالیٰ علیہ وسلم کا مذاق اڑانا، تمسخر کرنا، ان کی اہانت کرنا، یہ کفر ہے. اور تو اللہ تعالیٰ فرماتا ہے، کیونکہ یہ ایک واقعہ ہو چکا تھا، حضور صلی اللہ تعالیٰ علیہ وسلم ایک غزوے پر تشریف لے گئے تھے، پیٹھ پیچھے کچھ لوگوں نے اس طرح کی باتیں کی تھی، تو تو اللہ تبارک و تعالیٰ نے حبیب صلی اللہ تعالیٰ علیہ وسلم کو یہ خبر پہنچا دی اور ارشاد فرمایا کہ اے محبوب، اب آپ جب مدینہ شریف واپس جائیں تو ان منافقین سے بتا دو کہ اب بہانے بازی نہیں چلے گی، لا تعتذروا، کوئی بھی بہانہ مت کرو، ہمیں پتہ ہے تم نے کیا بولا ہمارے پیچھے، تو اب کوئی بہانہ مت کرو، کوئی ہیلا بہانے ڈھونڈنے کی ضرورت نہیں ہے، جو تم نے بولا ہے وہ کفر تھا، تو لہٰذا تم ایمان لانے کے بعد اب کافر ہو چکے. وہ لوگ اس سے عبرت پکڑے، تو وہ کہتے ہیں کہ بھائی جو آدمی کلمہ پڑھتا ہے، نماز پڑھتا ہے، روزہ رکھتا ہے، حج کرتا ہے، زکوٰۃ دیتا ہے، وہ مومن ہے. یہ مومن کی نشانیاں ہیں ضرور، لیکن اگر کسی نے کفر بکا ہے تو جب تک اس کفر سے توبہ نہیں کرے گا اس وقت تک اس کو مومن مانا نہیں جائے گا، اس وقت تک اس کو مومن مانا نہیں جائے گا. لہٰذا جن لوگوں کے بارے میں یہ ہے کہ انہوں نے کفر بک دیا ہے، جن کے پیشوا خاص طور پر کفر بک چکے ہیں، لکھ چکے ہیں، ان پر مرتد ہونے کا حکم لگ چکا ہے، ان کے لیے یہ ہے کہ بہانے نہ بناؤ. اب تو مرنے کو ان کو پتہ نہیں کتنے سال ہو گئے، اب بھی ان کے جو ہے وہ چاہنے والے، ان کے پیروکار بہانے ان کے لیے کر رہے ہیں کہ نہیں ان کا مطلب یہ نہیں تھا، ان کا مطلب یہ نہیں تھا. تو یہ تم جو بہانہ تلاش کر رہے ہو یہ بھی تمہارا کفر ہے کہ بہانے نہ بناؤ، تم کافر ہو گئے ایمان لانے کے بعد، تو ان کے لیے عذر پیش کرنے والے بھی ان کے جیسے ہو گئے، اس لیے کہ ان کو پتہ ہے کہ انہوں نے کیا بولا تھا. درود پڑھ لیجیے. اللہم صلی وسلم علیک علی سیدنا محمد صلی اللہ علیہ وسلم. اب علامہ صاحب کچھ احادیث مبارکہ پیش فرماتے ہیں. یہاں پر پہلی حدیث امام بخاری نے سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ سے روایت کی کہ حضور اقدس صلی اللہ تعالی علیہ وسلم نے فرمایا، بندہ کبھی اللہ تعالی کی خوشنودی کی بات کہتا ہے اور اس کی طرف توجہ بھی نہیں کرتا، یعنی وہ کچھ بولتا ہے اچھی بات، اللہ تعالیٰ کو خوش کرنے والی بات، اور اس کو اتنی خیال بھی نہیں ہوتا کہ میں نے کتنی اچھی بات بولی، لیکن اس کو یہ پتہ نہیں ہوتا، اس کو لگتا ہے کہ بہت معمولی بات ہوتی ہے، معمولی بات کر دی، لیکن اللہ تعالیٰ اس کی وجہ سے اس کے بہت درجے بلند فرما دیتا ہے. اور کبھی اللہ تعالیٰ کی ناراضگی کی بات کر دیتا ہے اور اس کا خیال بھی نہیں کرتا کہ اس وجہ سے جہنم میں گرتا ہے. اور ایک روایت میں ہے کہ مشرق و مغرب کے درمیان میں جو فاصلہ ہے اس سے بھی فاصلہ جہنم، اس سے بھی زیادہ فاصلہ جہنم میں اس قول کی وجہ سے گر جاتا ہے. یہ حدیث پاک صحیح البخاری میں ہے، کتاب و رقاق میں، باب الحفظ اللسان، یعنی اپنی زبان کو کنٹرول کرنے کے اوپر جو باب امام بخاری نے باندھا اس میں یہ حدیث پاک موجود ہے. یہ ایک اصول والی حدیث سنیے، بخاری اور مسلم دونوں میں ہے، متفق علیہ حدیث پاک، حدیث نمبر 2 اور 3. صحیح بخاری اور مسلم میں سیدنا عبداللہ بن مسعود رضی اللہ تعالی عنہ سے مروی ہے کہ رسول اللہ صلی اللہ تعالی علیہ وسلم نے فرمایا، جو مسلمان اللہ کی وحدانیت اور میری رسالت کی شہادت دیتا ہے، یعنی گواہی دیتا ہے، اس کا خون حلال نہیں، یعنی اس کو قتل کرنا ہرگز حلال نہیں ہوگا، مگر 3 وجہ سے، یعنی وہ کسی کو قتل کرے اور طیب زانی اور دین سے نکل جانے والا، جو جماعت مسلمین کو چھوڑ دیتا ہے، یعنی جو شخص مسلمان ہے اس کو قتل کرنے کی اجازت کسی کو نہیں ہے، حاکم وقت جو ہے قتل کرنے کا حکم یا قاضی وقت قتل کرنے کا حکم دے گا تو 3 وجہ پر دے گا، کسی اور وجہ سے اس کو قتل نہیں کیا جا سکتا. پہلی وجہ یہ ہے کہ اگر وہ کسی اور مسلمان کو قتل کر دے تو قتل کے بدلے اس کو قتل کر دیا جائے. دوسرا طیب زانی، یعنی وہ شخص جس کی شادی ہو چکی ہے، جس کے پاس بیوی ہے، اس کے باوجود وہ زنا کرتا ہے، تو اس کو قتل کیا جائے گا. اور تیسرا وہ شخص جو دین سے نکل جانے والا، جو جماعت المسلمین کو چھوڑ دیتا ہے، یعنی دین سے وہ پھر جاتا ہے، مرتد ہو جاتا ہے، تو اس کو بھی، اس کا خون بھی حلال ہے. تو علامہ صاحب آگے ارشاد فرماتے ہیں کہ اور ترمذی و نسائی ابن ماجہ نے اسی کی مثل حضرت سیدنا عثمان رضی اللہ تعالیٰ عنہ سے روایت کی ہے. تو معلوم یہ ہوا کہ انسان کسی مسلمان کا قتل جائز نہیں، صرف 3 وجہ سے ہو سکتا ہے. ایک تو یہ کہ وہ کسی اور کو قتل کرے تو اس کے قصاص میں، بدلے میں، یا پھر وہ شادی شدہ ہونے کے باوجود، اس کے بعد بیوی ہونے کے باوجود وہ زنا میں مبتلا ہو، اس کی وجہ سے اس کو سنسار کیا جائے. اور تیسری وجہ یہ کہ اگر وہ اپنا دین اسلام چھوڑ دے تو اس کو قتل کیا جائے. حدیث نمبر 4 صحیح بخاری شریف میں عکرمہ سے مروی ہے، کہتے ہیں کہ حضرت علی رضی اللہ تعالی عنہ کی خدمت میں زندیق پیش کیے گئے. زندیق وہ جو اپنے دین کو چھوڑ دے، اور یا پھر وہ کہ جو اللہ تبارک و تعالی کی وجود کا ہی انکار کر دے، کہ اللہ تعالیٰ موجود ہی نہیں ہے، کوئی خدا ہے ہی نہیں، وہ شخص جو اللہ تعالیٰ کی وحدانیت کا قائل ہی نہ ہو تو وہ زندیق ہے۔ تو فرماتے ہیں کہ حضرت علی رضی اللہ تعالیٰ عنہ کی خدمت میں زندیق پیش کیے گئے، انہوں نے یعنی حضرت علی نے ان کو جلا دیا، ان کو جلا دیا۔ جب یہ خبر عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہما کو پہنچی تو یہ فرمایا کہ میں ہوتا تو انہیں نہیں جلاتا، کن کو؟ ان زندیقوں کو، ان کو نہیں جلاتا، کیونکہ رسول اللہ صلی اللہ تعالیٰ علیہ وسلم نے اس سے منع کیا ہے، فرمایا کہ اللہ کے عذاب کے ساتھ تم عذاب مت دو، اللہ کے عذاب کے ساتھ تم عذاب مت دو۔ اور پھر آگے ارشاد فرماتے ہیں کون؟ سیدنا ابن عباس، فرماتے ہیں اور میں انہیں قتل کرتا، یعنی آگ سے جلا کر نہیں مارتا بلکہ میں ان کو قتل کرتا، اس لیے کہ حضور صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا ہے جو شخص اپنے دین کو بدل دے اسے قتل کر ڈالو، اسے قتل کر ڈالو۔ اب دیکھیے یہیں سے محسوس ہو گیا کہ جو شخص پہلے کافر تھا اس کو قتل کرنے کا حکم نہیں ہے، اس کو قتل کرنے کا حکم نہیں ہے، لیکن جو مسلمان ہو گیا یا ہو تھا پہلے سے اور ہو گیا تھا اس کے بعد اس نے پھر سے کفر کو اپنا لیا، اسلام کو چھوڑ دیا، تو وہ قتل کا سزاوار ہے، اس کو قتل کر دیا جائے گا۔ اب آگے علامہ صاحب نے یہ احادیث اور قرآن پاک اور احادیث مبارکہ پیش فرمانے کے بعد مسائل فقہیہ لکھے ہیں، کچھ مسائل ہم آج پڑھ لیتے ہیں پہلی نشست میں، اس کے بعد انشاءاللہ دوسری نشست میں آگے آگے پڑھتے رہیں گے۔ مسئلہ نمبر ایک، کفر و شرک سے بدتر کوئی گناہ نہیں۔ کل بھی ہم نے عرض کیا تھا کہ کفر اور شرک سے بدتر کوئی گناہ نہیں، مسلمان کتنے بھی گناہگار ہو، کتنا بھی گناہگار ہو، کافر سے اچھا ہی ہے اور ہر کافر مسلمان سے بدتر ہے، اس لیے کتنا بھی گناہگار مسلمان ہو کوئی کافر مسلمان سے بہتر نہیں ہو سکتا، ٹھیک ہے؟ تو کفر اور شرک سے بدتر کوئی گناہ نہیں، اور وہ بھی ارتداد، ارتداد مطلب دین میں آنے کے بعد دین کو چھوڑ دینا، اسلام میں آنے کے بعد اسلام کو چھوڑ دینا، اور وہ بھی ارتداد کہ یہ کفر اصلی کفر سے با اعتبار احکام سخت تر ہے، جیسا کہ اس کے احکام سے معلوم ہوگا۔ مسلمان کو چاہیے کہ اس سے پناہ مانگتا رہے، کس چیز سے؟ ایمان ضائع ہو جانے سے اور مرتد ہو جانے سے، یہ پناہ مانگتا رہے، دعا مانگتا رہے، اس لیے کہ شیطان ہر وقت ایمان کی گھات میں ہے، یعنی ایمان کو نقصان پہنچانے میں، ایمان لوٹنے کی انتظار میں رہتا ہے۔ اور حدیث میں فرمایا کہ شیطان انسان کے بدن میں خون کی طرح تیرتا ہے، اس طرح انسان کے بدن میں خون کون سی جگہ ہے جہاں نہیں پہنچتا؟ ناخون ہے، ناخون، صرف یہ وہ جگہ ہے جہاں خون نہیں پہنچتا، اس لیے بولتے ناخون، ٹھیک ہے؟ تو ہر جگہ کی جو آپ کی جلد ہے نا، جلد کی ایک ایک پور تک، جسم کے ایک ایک حصے تک، حتیٰ کہ آپ کے دماغ اور آپ کے دل کے اندر بھی خون دوڑتا ہے، اور جہاں جہاں خون دوڑتا ہے شیطان اس کے ساتھ ساتھ اندر گھومتا ہے، تو آپ کے جسم کے اندر شیطان گھومتا ہے اور وہ ہر وقت آپ کے دل و دماغ میں کسی نہ کسی صورت میں کوئی فطور، کوئی وسوسہ ڈالنے کے گھات میں رہتا ہے، انتظار میں رہتا ہے کہ کسی طرح اس کو معاذ اللہ گمراہ کر دوں۔ تو آدمی کو کبھی اپنے اوپر یا اپنی طاعت اور اعمال پر بھروسہ نہیں کرنا چاہیے، ہر وقت خدا پر اعتماد کرے اور اسی سے بقائے ایمان کی دعا چاہے، یعنی ہمیشہ مانگتا رہے کہ اللہ میرے ایمان کو تو سلامت رکھ، کہ اسی کے ہاتھ میں قلب ہے، اور قلب کو قلب اسی وجہ سے کہتے ہیں کہ لوٹ پوٹ ہوتا ہے، قلب کا مطلب ہی ہے بدلنے والا، حرکت کرتے ہوئے بدلنے والا، اسے کہتے ہیں نا منقلب، بار بار انقلاب کرنے والا، انقلاب بھی اس لیے کہتے ہیں کیونکہ کوئی چیز سیدھی ہوتی ہے، انقلاب مطلب اس کو الٹ دیا گیا، جیسے کہتے ہیں نا انقلاب آ گیا، تو کیا مطلب ہوتا ہے کہ کوئی حکومت چل رہی تھی، اب وہ حکومت کو پلٹ دیا گیا، دوسرا کوئی آ گیا، تو کسی چیز کو پلٹنا، الٹنا، پلٹنا، اس کو انقلاب کہتے ہیں، ٹھیک ہے نا؟ اور اسی لیے دل کو قلب عربی میں اس لیے کہتے ہیں کیونکہ دل جو ہے نا بار بار پلٹتا ہے، کبھی دیکھیں کوئی چیز پہ، اہم بات پہ فیصلہ کرنا ہو تو دل کہتا ہے کرنا ہے، پھر کہتا ہے نہیں کرنا ہے، پھر کرنا ہے، پھر نہیں کرنا ہے، کرنا ہے، نہیں کرنا ہے، اس میں اضطراب آتا رہتا ہے، تزلزل آتا رہتا ہے، انقلاب آتا رہتا ہے، وہ پلٹتا رہتا ہے، اس کے فیصلوں کے اندر کبھی یکسوئی نہیں ہوتی، تو اسی لیے دل کو عربی میں قلب کہتے ہیں پلٹنے والی چیز. تو ایمان پر ثابت رہنا اسی کی توفیق سے ہے, اللہ تبارک و تعالیٰ کی توفیق سے ہے. جس کے دست قدرت میں قلب ہے, اسی کے دست قدرت میں, دست پاک میں ہم تمام لوگوں کے قلوب ہیں. اور آگے لکھتے ہیں کہ حدیث میں فرمایا کہ شرک سے بچو, وہ چونٹی کی چال سے زیادہ مخفی, یعنی چونٹی کی چال سے بھی زیادہ آہستہ چھپی ہوئی ہوتی ہے. اور اس سے بچنے کی حدیث میں ایک دعا ارشاد فرمائی ہے, اسے ہر روز 3 مرتبہ پڑھ لیا کرو. حضور اقدس صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد ہے کہ شرک سے محفوظ رہو گے. اور وہ دعا کیا ہے, اللہم انی اعوذ بکا من ان اشرک بکا شیئا وانا اعلم واستغفرک لما لا اعلم انک انت العلام الغیوب. یہ حدیث پاک کئی جگہ پہ لکھی ہوئی ہے اور اسے تھوڑی سی مختصر اور ذرا سی مختلف ہے ادب المفرد میں سیدنا امام بخاری نے بھی مرقوم فرمائی. یہاں پر جو حوالہ دیا ہوا ہے وہ یہ در مختار اور رد المختار کتاب الجہاد اور باب المرتد میں ہے, جس اور اس کا ترجمہ بھی سن لیجئے. ترجمہ یہ ہے کہ اے اللہ میں تیری پناہ مانگتا ہوں کہ جان بوجھ کر تیرے ساتھ کسی کو شریک بناؤں, اور تجھ سے بخشش مانگتا ہوں اس شرک سے جسے میں نہیں جانتا, بے شک تو دانائے غیوب ہے, تو ہر شے کا جاننے والا ہے. تو یہ دعا حدیث شریف میں آئی ہے اور اس کو اگر روزانہ اگر 3 مرتبہ انسان پڑھے تو باذن اللہ تعالیٰ اس کا ایمان سلامت رہے گا. آگے ارشاد فرماتے ہیں علامہ صاحب, مرتد وہ شخص ہے کہ اسلام کے بعد کسی ایسے امر کا انکار کرے جو ضروریات دین سے ہے, جو ضروریات دین سے ہے, یعنی زبان سے کلمہ کفر بکے جس میں تاویل صحیح کی گنجائش نہ ہو, جس میں تاویل صحیح کی گنجائش نہ ہو. یوں ہی بعض افعال بھی ایسے ہیں جن سے کافر ہو جاتا ہے, مثلا بت کو سجدہ کرنا اور مصحف شریف یعنی قرآن پاک کو نجاست کی جگہ پھینک دینا. یعنی جب ایسے کام کرے گا تو پھر اس میں کوئی شک نہیں کیا جائے گا کہ اس کی نیت کیا تھی. میں انشاءاللہ وہ بعد میں آئے گی بات, تو پھر سے یہ دوہرا لیتے ہیں, اس کو تھوڑا سا وضاحت بھی کرتے ہیں. مرتد وہ شخص ہے کہ اسلام کے بعد کسی ایسے امر کا انکار کرے جو ضروریات دین سے ہے, ٹھیک ہے, ضروریات دین سے ہو. اب ضروریات دین میں کیا کیا ہیں جلدی جلدی پڑھ لیتے ہیں. اللہ تعالیٰ ایک ہے, پاک ہے, سبحان ہے, ہمیشہ سے ہے, ہمیشہ رہے گا, بے عیب ہے. اللہ تعالیٰ کی کچھ صفات ہم کو پتہ ہونا ضروری ہے, ٹھیک ہے نا, اور اس کا واحد ہونا یہ تو سب کو پتہ ہے. لم یلد ولم یولد ہے, ٹھیک ہے نا, کسی کا محتاج نہیں ہے. یہ سب چیزیں ہر مسلمان کو پتہ ہونا چاہیے. تو اللہ تبارک و تعالیٰ کی صفات, اس کی وحدانیت اور اس کی کچھ ضروری صفات تو ہر مسلمان کو پتہ ہونی چاہیے. اس کے بعد دوسرا کیا, حضرت محمد اللہ کے رسول ہیں صلی اللہ تعالیٰ وسلم, ٹھیک ہے, اور تمام اشیاء کا خالق اللہ تبارک و تعالیٰ ہے. یہ ضروریات دین سے ہے. قیامت آئے گی, یہ دین سے ہے. قرآن مکمل ہے, قرآن اللہ کا کلام ہے, یہ ضروریات دین سے ہے. حشر ہوگا, یہ ضروریات دین سے ہے. اور تقدیر اللہ نے بنائی ہے, اچھی یا بری جو کچھ بھی اللہ تعالیٰ نے لکھا ہے, یہ بھی ضروریات دین سے ہے. اور جنت اور مرنے کے بعد اٹھائے جائیں گے, حشر ہوگا, حساب ہوگا, اور اس حساب کے بعد اللہ تبارک و تعالیٰ کے فیصلے سے, اس کے کرم سے جنت میں جائیں گے, یا اگر وہ سزا دینا اس نے لکھا ہے تو اس کی مرضی ہے تو وہ جہنم میں جائیں گے. یہ سب چیزیں ضروریات دین سے ہیں. اور ضروریات دین میں سے کسی بھی شے کا انکار کر دے, ضروریات دین میں سے کسی بھی شے کا انکار دے, یہ تو مختصر فہرست بتا دی. اب جیسے کہ قرآن پاک کہا کہ اللہ کا کلام ہے, لیکن قرآن پاک کی بعض آیتوں کو مان لیا, بعض آیتوں کو ٹھکرا دیا, تو یہ بھی کفر ہے. تو پوری پوری آیتوں کا, پورے قرآن کو اللہ کا کلام ماننا, ٹھیک ہے, اللہ کے رسول کی تعظیم کرنا, یہ بھی ضروریات دین سے, ٹھیک ہے. تو مرتد وہ شخص ہے کہ اسلام کے بعد کسی امر کا انکار کرے جو ضروریات دین سے ہو, یعنی زبان سے کلمہ کفر بکے جس میں تاویل صحیح کی گنجائش نہ ہو. تاویل صحیح کی کوئی گنجائش نہ ہو. تاویل کہتے ہیں ظاہری لفظ کو چھوڑ کر کے اس کا کوئی اور مطلب نکالنے کی کوشش کرنا, اس کی تاویل کرنا, کوئی اس کا دوسرا مطلب نکالنے کی کوشش کرنا کہ شاید یہ جو کہہ رہا ہے یہ الفاظ تو یہی ہیں لیکن ان الفاظ کا مطلب کچھ اور نکلتا ہو. تو تاویل کا مطلب ہوتا ہے کچھ اور مطلب نکالنا کسی شے کا. तो ये कहते हैं कि कोई ऐसा कलमा बोले वो जिसमें दूसरा कोई मतलब निकलने की गुंजाइश बाकी नहीं रहती, ठीक है। अगर वो ऐसा कोई कलमा बोले कि उसमें कोई तावील की सही गुंजाइश बाकी ना रहे, कोई सही मतलब निकलने की गुंजाइश बाकी ना रहे। यूं ही बाज़ अफ़ाल भी ऐसे हैं जिनसे काफिर हो जाता है, मसलन बुत को सजदा करना। जब अगर वो बुत को सजदा करे तो फिर उसमें कोई गुंजाइश नहीं रहती किसी को पूछने की या मालूम करने की कि अब ये काफिर रहा या नहीं रहा, काफिर रहा या नहीं रहा, क्योंकि बुत को सजदा करना ये पूरी पूरी दलील है कि ये आदमी शिर्क कर रहा है और ये काफिर हो चुका है। इसमें अब कोई दूसरा मतलब निकालने की कोई गुंजाइश नहीं है। और इसके अलावा कुरान पाक मुसहफ शरीफ को माज अल्लाह नजिस जगह पर फेंक देना, यानी उसकी तज़ीम नहीं किया, उसको ऐसी गलीज जगह पर फेंक दिया, तो अब जो है चूंकि उसने कुरान पाक की खुल्लम खुल्ला तोहीन कर डाली, तो अब उसके अंदर उसके लिए कोई गुंजाइश नहीं है कि उसकी कोई वजह निकाल के बताए वो, या कोई उसके लिए कोई बहाना निकाले, तावील करे कि नहीं इसका मतलब यूं था, इसने यूं इख्तियार कर दिया, इसमें कोई गुंजाइश ढूंढी भी नहीं जाएगी, ठीक है। आगे मसला नंबर दो, जो बतौर तमस्खुर और ठट्टे के कुफर करेगा, सुन लीजिए गौर से, जो बतौर तमस्खुर और ठट्टे के कुफर करेगा वो भी मुर्तद है, वो भी मुर्तद है, अगरचे कहता है कि ऐसा एतकाद नहीं रखता, अगरचे वो कहे कि मेरा अकीदा ये नहीं है, लेकिन मजाक करता है, तमस्खुर करता है और कुफर करता है, तब भी वो मुर्तद हो गया, अगरचे वो ऐसा कहे कि मेरा ये अकीदा नहीं है। तो जिस तरह कोई नौटंकी में बुत को सजदा कर दे, जिस तरह फिल्म एक्टर जो है वो फिल्मों में जा करके बुतों की पूजा करते हैं, कहते हैं हम तो पैसों के लिए करते हैं, हमारा हमारे दिल में तो हम अल्लाह की पूजा करते हैं, लेकिन नहीं, तुझे किसी ने मजबूर नहीं किया था उसकी पूजा करने के लिए। तो मजाक में करे या एक्टिंग में करे, ये मुर्तद हो गया, ये मुर्तद हो गया। मजाक में करने की तो बात आपको समझ में आ गई, ठट्टा और तमस्खुर इन्हें मजाक करना और हंसी मजाक के वास्ते करे तो वो मुर्तद हो गया, अगरचे ये कहे कि नहीं मेरा मकसद ये नहीं था और मेरे दिल में ये बात नहीं है, तब भी वो मुर्तद हो गया। क्यों? इसलिए कि ये दीन की जो ज़रूरियात, दीन की जो बातें हैं और जो अहम समझ लीजिए कि शियार हैं इस्लाम के, उनके साथ मजाक और तमस्खुर करना ही कुफर है। चाहे तुम्हारे दिल में अकीदा ये हो कि नहीं मैं तो अल्लाह ही की पूजा करता हूँ, लेकिन उनके साथ मजाक करना और तमस्खुर करना ये खुद कुफर है। मसला नंबर तीन, किसी कलाम में चंद माने बनते हैं, बाज़ कुफर की तरफ जाते हैं बाज़ इस्लाम की तरफ, तो उस शख्स की तकफीर नहीं की जाएगी, उस शख्स की तकफीर यानी उसको काफिर करार नहीं दिया जाएगा। हाँ अगर मालूम हो कि कायल ने यानी बोलने वाले ने माने कुफर का ही इरादा किया है, मसलन वो खुद कहता है कि मेरी मुराद यही है, तो कलाम का मुहतमिल होना नफ़ा ना देगा। यहाँ से मालूम हुआ कि कलमा के कुफर होने के कायल का काफिर होना ज़रूरी नहीं। मैं इसको थोड़ा सा वजाहत कर देता हूँ कि अगर कोई शख्स को ऐसा कलमा बोले, अगर कोई शख्स को ऐसा कलमा बोले जिससे कुफर के माने निकलते हों, कुफर के माने निकलते हों, और कुछ ऐसा माना भी निकल सकता हो जो कुफर नहीं है, जो कुफर नहीं है, लेकिन बज़ाहिर जो उसने कलमा बोला है उसका ज़ाहिरी तौर पे मतलब कुफर ही है, लेकिन अगर पीछे से अगर उसको खंगाला जाए कि नहीं 100 मतलब निकाले जाएँ जिनमें से 99 मतलब ऐसे हों कि जो कुफर पर ही बैठते हैं, हाँ ये कुफर है, और एक मतलब ऐसा निकलता हो कि जिसका मतलब कुफर नहीं है, तो उसको काफिर नहीं कहा जाएगा उस शख्स को। फिर उसको पूछा जाएगा कि जो तूने बोला है उसका तू मतलब बता, तो अगर वो उसका मतलब बताए, अगर वो उसका मतलब बताए कि जो उसके दिल में है और वो वही बैठे कुफर बैठे जो उसका मतलब है, और जो 99 जो निकली है जहते और मतालब निकले हैं वो कुफर में ही से निकले, तब कहेंगे हाँ यकीनन काफिर है। और अगर वो वाला मतलब निकले जिसमें गुंजाइश निकलती है कि इस्लाम के अंदर अंदर ये इसका मतलब निकलता है, तो उसको काफिर नहीं कहेंगे। तो अल्लामा साहब एक यहाँ पे एक रूल समझा रहे हैं, एक हमारे कानून समझा रहे हैं कि हर कुफर की बात पर किसी को काफिर नहीं कहा जाएगा, अगर उस कुफर की बात का कोई और मतलब भी निकलता हो, जब तक के उसका इरादा पता न लग जाए कि ये क्या बोलना चाहता है। ठीक है, जब तक के ये क्या बोलना चाहता है उसका पता ना चल जाए। अब यहाँ पर इस कानून से जो लोग गलत फ़ायदा उठाते और जो बिल्कुल निहायत बेवकूफ़ लोग हैं, वो आप भी इंशाल्लाह समझ जाएंगे क्या मतलब है। तो आजकल बाज़ लोग ने ये ख्याल कर लिया है कि किसी शख्स में एक बात भी इस्लाम की हो तो उसे काफिर ना कहेंगे। अब वहाँ बात हो रही थी कि उसका एक काम है जिसके अंदर शक होने लगा कि ये कुफ्र तो नहीं कर रहा, ठीक है ना। अब यहाँ पर है कि एक आदमी कुफ्र ही कर रहा है और कोई एक आध ऐसा काम करता है जो इस्लाम जैसा नज़र आता है तो उसको काफिर नहीं बोलना चाहिए। अब मैं आपसे पूछता हूँ कि एक आदमी जो है 100 मरतबा मंदिर में जाता है, 100 मरतबा मंदिर में जाता है और एक दिन ईद की सुबह सुबह मुसलमानों से आकर ईद मुबारक बोलता है, जिस तरह एक दूसरे को मुसलमान ईद मुबारक बोलते हैं, तो उसको मुसलमान बोलेंगे? क्यों क्यों नहीं बोलेंगे? इसलिए कि वो तो सिर्फ ईद मुबारक बोल रहा है लेकिन वो तो यकीनन काफिर है, क्योंकि वो बुतों की पूजा करता है। तो यहाँ पर तावील की गुंजाइश नहीं है। लोगों ने इस कानून को बिल्कुल ही बेवकूफ़ाना और भोंडे तरीके से उल्टा समझा है कि इंसान जितने भी कुफर बकता रहे, कुफर करता रहे, उसमें इस्लाम की अगर कोई एक बात मौजूद हो तो उसको मुसलमान लेंगे। ऐसा नहीं है। बात यह है कि उसका कोई एक काम ऐसा हो कि जिसमें कुफर का शक होता हो तो उसको उस वक्त तक काफिर नहीं कहेंगे जब तक कुफर साबित ना हो जाए। लेकिन जब कुफर साबित ही है तो फिर वो इस्लाम के हज़ारों काम भी करें ना तो उसको मुसलमान नहीं मानेंगे। बात समझ आ गई? जैसे मैंने मिसाल दिया, एक आदमी रोज़ मंदिर जाता है, ईद की सुबह को मुसलमानों से आके गले मिलता है, ईद मुबारक बोलता है, तो ईद मुबारक बोलना मुसलमानों का एक शियार है, तो बोलेंगे हाँ ये मुसलमान है। ऐसा तो नहीं है, ऐसा हरगिज़ नहीं। तो यहाँ पर तो सिर्फ कौल की बात थी या फ़ैल की बात थी, कोई एक फ़ैल या कोई एक कौल उसका हो जिसके अंदर उसको काफिर ना बोला जाए, ये उलमा ने एक गुंजाइश रखी जब तक कि उसके दिल का इरादा पता ना चल जाए। तो अल्लामा साहब यहाँ फिर से मैं पढ़ता हूँ, समझाते हैं फिर से कि आजकल बाज़ लोगों ने यह ख्याल कर लिया है कि किसी शख्स में एक बात भी इस्लाम की हो तो उसे काफिर ना कहेंगे। ये बिल्कुल गलत है। क्या यहूद व नसारा में इस्लाम की कोई बात नहीं पाई जाती? यहूद व नसारा में क्या इस्लाम की कोई बात नहीं पाई जाती? हालांकि कुरान करीम में उन्हें काफिर फरमाया गया, बल्कि बात यह है कि उलमा ने फरमाया ये था कि अगर किसी मुसलमान ने ऐसी बात कही जिसके बाज़ मानी इस्लाम के मुताबिक हैं तो काफिर ना कहेंगे, और उसको उन लोगों ने ये बना लिया, उल्टा बना लिया। एक ये और एक ये वबा भी फैली हुई है, कहते हैं हम तो काफिर को भी काफिर ना कहेंगे कि हमें क्या मालूम कि उसका खात्मा कुफर पर होगा। ये भी गलत है, ये भी गलत है। कुरान अज़ीम ने काफिर को काफिर कहा, यानी अल्लाह पाक ने काफिर को काफिर कहा, और काफिर कहने का हुक्म भी दिया अल्लाह ताला ने। कौन सा हुक्म दिया? कुल या अय्युहल काफिरून, ए मेरे महबूब आप काफिरों को इस तरह पुकारो, या अय्युहल काफिरून ला अबुदु मा तअबुदून। तो अगर ऐसा है यानी जो इस तरह बकते हैं कि काफिर को भी काफिर नहीं कहेंगे, तो अगर ऐसा है तो मुसलमान को भी मुसलमान ना कहो। तुम्हें क्या मालूम कि इस्लाम पर मरेगा खात्मा का क्या हाल, तो खुदा जाने। मगर शरीयत ने काफिर और मुस्लिम में इम्तियाज़ रखा है। अगर काफिर को काफिर न जाना जाए तो क्या उसके साथ वही मामलात करोगे जो मुसलमान के साथ होते हैं? हालांकि बहुत से उमूर ऐसे हैं जिनमें कुफार के अहकाम मुसलमानों से बिल्कुल जुदा हैं, मसलन उनके जनाजे की नमाज न पढ़ना, उनके लिए इस्तगफार न करना, उनको मुसलमानों की तरह दफन न करना, उनको अपनी लड़कियां या बेटियां ना देना, उन पर जिहाद करना, उनसे जिजिया लेना, इससे इनकार अगर करें तो कत्ल करना वगैरह वगैरह। तो मुसलमान अगर काफिर को काफिर ना मानेंगे तो क्या उसको उसकी नमाज जनाजा पढ़ेंगे? काफिर को काफिर ना मानेंगे तो क्या उसके लिए मगफिरत की दुआ करेंगे? काफिर को काफिर ना मानेंगे तो क्या अपनी बेटियाँ उनको देंगे? हाँ जी, अलमा साहब यहाँ पर सवाल उठा करके पूछते हैं कि कितनी जहालत की बात है कि काफिर को काफिर ना माने। तो असल मसला तो ये कि काफिर को काफिर ना माने तो मुसलमान खुद भी नहीं रहेगा, मुसलमान खुद भी नहीं रहेगा। तो बाज़ जाहिल कहते हैं हम किसी को काफिर नहीं कहते, आलिम लोग जाने वो काफिर कहें, मगर क्या ये लोग नहीं जानते कि अवाम के तो वही अकायद होंगे जो कुरान और हदीस वगैरह वहाँ से उलमा ने उन्हें बताए, या अवाम के लिए कोई और शरीयत जुदा गाना है तो उलमा काफिर कहें, तो अवाम को भी जब पता चले तो वो भी उसको काफिर माने, क्योंकि अवाम को उलमा के पीछे चलना ज़रूरी है। तो वो फरमाते हैं कि आवाम के लिए कोई शरीयत जुदा गाना है, जब ऐसा नहीं तो फिर आलम दीन के बताए पर क्यों नहीं चलते। नीज़ ये कि ज़रूरियात का इनकार कोई ऐसा अमर नहीं जो उलमा ही जाने। अवाम जो उलमा की सोहबत से मुशव्वा होते रहते हैं वो भी उनसे बेखबर नहीं होते, फिर ऐसे मामले में पहलू तही और एराज के क्या माने। यानी कि किनारा कशी इस मामले में मानी नहीं जाएगी और रूगरदानी भी मानी नहीं जाएगी। अब दरअसल यहाँ बात यह है कि कोई ये ना कहे, ये कह नहीं सकता कि उलमा काफिर कहें अवाम काफिर नहीं कह सकती। नहीं, अवाम को भी उसको काफिर मानना पड़ेगा जिसके बारे में उलमा ने बता दिया कि ये मुर्तद है। और दूसरी जो अहम बात, जो नुक्ते की बात है, वो ये है कि अवाम को इतना जाहिल रहने की क्या ज़रूरत है कि पहचाने ही नहीं कि ये आदमी मुसलमान है कि काफिर। अवाम को इतना जाहिल रहने की क्या ज़रूरत है कि अगर कोई आदमी कहे कि तुम अपने खुदा की पूजा करो, मैं अपने खुदा की पूजा करता हूँ, जिसका डॉक्टर ताहिर पादरी कहता है, तो अवाम को इतनी शऊर और अकल तो होनी चाहिए कि पहचाने कि इस तरह की इजाज़त देने वाला, बोलने वाला खुद काफिर है। तो अवाम जो है ज़रूरियात दीन से दूर है, ज़रूरियात दीन के उलूम से दूर है। तो ये एक सबसे बड़ी गलती ये है कि अवाम इलम से, उलमा से और ज़रूरियात दीन के इलम से भी दूर हो चुकी है। तो आज ये हाल है कि जो कुफर कर रहे हैं उनके कुफर में भी शक अवाम करती है कि पता नहीं इनको काफिर बोलना चाहिए या नहीं बोलना चाहिए। तो ये कितना बड़ा नुकसान है कि इस तरह की बातें करने वाले खुद कुफर में पड़ जाते हैं। अल्लाह तबारक व तआला हमें ईमान की सलामती अता फरमाए और हम सबको इल्म दीन से, उलमा से और कुरान के उलूम से वगैरह से जो है वाबस्तगी हमेशा अता फरमाए और ईमान की हम सबको सलामती अता फरमाए। बाहर शरीयत का ये दर्स चल रहा है जिसमें हम मुर्तद का बयान सुन रहे हैं, जिसमें ये आज दूसरी निशस्त है। हम इसमें कुरान पाक की आयात और चंद अहादीसे मुबारका और तीन मसाइल मुर्तद के बारे में सीख चुके हैं, जिसमें ये वाज़े हो गया कि मुर्तद जो है वो बदतरीन काफिर है, इसलिए कि वो असली काफिर से भी बदतर इसलिए कहते हैं कि उसने इस्लाम को जाना, पहचाना और उसके बाद इस्लाम को छोड़कर रद्द करके दोबारा कुफर की तरफ चला गया, इसलिए उसके अहकाम आम कुफार से मुख्तलिफ है। मसला नंबर 4, कहना कुछ चाहता था और ज़बान से कुफर की बात निकल गई तो काफिर न हुआ, यानी जबकि उस अमर से इजहार नफ़रत करे कि सुनने वालों को भी मालूम हो जाए कि ग़लती से ये लफ्ज़ निकला है, और अगर बात की बीच की तो अब काफिर हो गया कि कुफर की तायीद करता है। यानी फिर से पढ़ते हैं, कहना कुछ चाहता था और ज़बान से कुफर की बात निकल गई तो काफिर ना हुआ, नहीं हुआ, यानी जब उस अम्र से इजहार नफ़रत करे कि सुनने वालों को भी मालूम हो जाए कि ग़लती से ये लफ्ज़ निकला है, और अगर बात की पच की यानी उसके पीछे पड़ गया और कहा कि नहीं, ज़िद पे अड़ गया, तो अब काफिर हो गया कि कुफर की तायीद करता है। तो इसमें यूँ समझ लीजिए कि अगर किसी की ज़बान से कोई गलत लफ्ज़ निकल गया, बोलना कुछ चाहता है और उसकी ज़बान से निकल कुछ और गया, जैसे हदीस मुबारका में आता है कि एक बात पर खुश होकर के एक एराबी ने हुजूर सल्लल्लाहु ताला अलैहि वसल्लम के सामने ही शायद ये कहा कि ए अल्लाह, मैं तेरा रब हूँ और तू मेरा बंदा है, मैं तेरा रब हूँ और तू मेरा बंदा है। अब इसमें सरीह कुफर है, खुलम खुला कुफर है, लेकिन वो कहना है कुछ चाहता था, ज़बान से कुछ उल्टा निकल गया, तो उस ऐसे शख्स पर कुफर का इल्ज़ाम नहीं लगेगा। तो ये तो साफ कुफर नज़र आता है कि अल्लाह को अपना बंदा बता रहा है और ख़ुद अल्लाह का रब बनने को जा बता रहा है, तो खुलम खुला कुफर, इसमें कोई शक की गुंजाइश ही नहीं। लेकिन उसकी नीयत बोलने की थी नहीं, वो खुशी में बोलना कुछ चाह रहा था लेकिन अल्फाज उलट गए, तो इस वजह से ऐसे शख्स पर कुफर का फतवा नहीं लगेगा। اب غلطی سے کسی کی زبان سے ایسی کوئی کفریہ بات نکلی، کفر والی بات نکلی، اور پھر اس نے فوراً اظہار غلطی کا اظہار کر دیا، ارے اس سے غلطی ہو گئی، یا نفرت کا اظہار کیا کہ جو بولا تھا اچھا نہیں بولا، تو پھر اس پہ کوئی کفر کا الزام نہیں لگے گا. لیکن اگر کسی نے اس کو غلطی بتایا اور پھر اس پہ اڑ گیا کہ نہیں جو میں نے کہا صحیح کہا ہے، پہلے تو زبان سے غلطی سے نکلا تھا، اب وہ عناد کی بنیاد پر، ضد کی بنیاد پر اڑ گیا کہ نہیں جو بولا صحیح بول دیا، تو پھر اس پہ کفر کا فتویٰ لگے گا. مسئلہ نمبر 5، کفری بات کا دل میں خیال پیدا ہوا اور زبان سے بولنا برا جانتا ہے تو یہ کفر نہیں ہے، تو یہ کفر نہیں، بلکہ خاص ایمان کی علامت ہے کہ دل میں ایمان نہ ہوتا تو اسے برا کیوں جانتا، اسے برا کیوں جانتا. اب اس میں وضاحت یہ ہے اصل میں کہ کفر کی بات دل میں آتی ہے لیکن وہ دل میں اس کا پکا ارادہ کرتا نہیں اور زبان سے اس کو ادا بھی نہیں کرتا، تو یہ اس کے دل میں برے خیالات آنا، کفر کی باتیں آنا اور کفر کا جو ہے بار بار وسوسہ آنا، یہ اس کے ایمان کی نشانی ہے، یہ اس کے ایمان کی نشانی ہے. اس لیے کہ ایمان کی نشانی ہے تبھی تو یہ وسوسہ آتا ہے، شیطان جو ہے ایمان کی گھات میں لگا ہوا ہے، اس کے دل میں بری بری باتیں، برے خیالات اور اسلام کے بارے میں بدگمانیاں، اللہ تبارک و تعالیٰ کے بارے میں برا ظن پیدا کرتا ہے. تو وہ دل میں خیال آنا، ذہن میں خیال آنا، یہ دراصل شیطان کی وجہ سے ہے یا پھر اپنے نفس کی جو ہوتی ہے نا کہ اچھا میں نے یہ پڑھا تو اب اس کا جواب دوں، اس کا یہ جواب دوں، اس کا یہ جواب دوں، تو اس کے خیال دل میں خیال آنا اور پھر اس کے دل میں کفر کا خیال آتے رہنا، یہ اس لیے ہوتا ہے کیونکہ یا تو شیطان کی طرف سے ہے یا تو پھر وہ خود اپنے ہی علم کے تذبذب میں مبتلا رہتا ہے. لیکن وہ بار بار اگر اپنے دل سے اس چیز کو ہٹا دیتا ہے اور زبان پہ اس چیز کو نہیں لاتا، تو یہ خاص اس کے ایمان کی نشانی ہے کہ وہ یہ سمجھ رہا ہے کہ یہ بری بات ہے، تو یہ سمجھ رہا ہے کہ یہ بری بات ہے. تو اس میں گھبرانے کی ضرورت نہیں ہے کہ کبھی کبھار ایسا ہوتا ہے کہ بہت سارے بلکہ علماء کرام اور اولیاء کرام کے دل میں بھی شیطان جو ہے وسوسے ڈالنے کی کوشش کرتا ہے، اور بہت سارے علماء کرام ایسے ہیں کہ جو بہت سارے فقہی مسائل پڑھ کر کے، کلام کے مسائل پڑھ کر کے سوچنے میں پڑ جاتے ہیں، لیکن پھر ان کو اللہ تعالیٰ کی طرف سے توفیق یہ ہوتی ہے کہ زبان پہ بات نہیں آتی اور ماشاءاللہ ایمان سلامت رہتا ہے، کیونکہ ایمان پہلے سے دل میں ہے تو زبان پہ بات آتی نہیں. مسئلہ نمبر 6، مرتد ہونے کی چند شرطیں ہیں. ہر کسی کو آدمی مرتد نہیں بول سکتا، ٹھیک ہے، تو یہ شرطیں بتاتے ہیں کہ مرتد ہونے کی چند شرطیں ہیں. عقل، یعنی نا سمجھ بچہ اور پاگل سے ایسی بات نکلی تو حکم کفر نہیں، ٹھیک ہے، یعنی جو شخص یہ معاذ اللہ کفر والی بات کہتا ہے اس کا عاقل ہونا، عقل والا ہونا ضروری ہے. کوئی پاگل کے منہ سے بسی بات نکلے یا پھر بالکل چھوٹے بچے کے منہ سے نکلے، نا سمجھ بچے سے، تو پھر اس پہ حکم کفر نہیں لگے گا، مرتد ہونے کا حکم نہیں لگے گا. ہوش، یہ دوسری شرط ہے کہ ہوش میں ہو. اگر نشے میں بکا تو کافر نہ ہوا، اگر نشے میں بولا تو کافر نہ ہوا. تیسرا اختیار، کیا اختیار، یعنی اختیار تھا اس کو اور مجبوری اور زبردستی یعنی اکراہ کی صورت میں حکم کفر نہیں، یعنی کوئی مجبوری آ گئی، زبردست مجبوری اور اکراہ یعنی کسی نے اس کو دبایا دبوچا کہ بھائی یہ بولنا ضروری ہے تجھے یا پھر خطرہ ہے اس بات کا، تو یہ مجبوری میں اور اکراہ میں کی صورت میں حکم کفر نہیں. اس کے اوپر انشاءاللہ بات بگفت کرتے ہیں. اور ارشاد فرماتے ہیں کہ مجبوری کے یہ معنی ہیں کہ جان جانے یا عضو کاٹنے یا ضرب شدید کا صحیح اندیشہ ہو، اس صورت میں صرف زبان سے اس کلمہ کے کہنے کی اجازت ہے بشرطے کہ دل میں وہی اطمینان ایمانی ہو، ٹھیک ہے. تو پھر وہاں پہ اصول لکھتے ہیں الا من اکرہ وقلبہ مطمئن بالایمان. تو یہاں پر اس مسئلے کو ذرا سمجھنے کی بات کوشش کرتے ہیں کہ جو شخص हुक्म लगेगा कुफर का, हुक्म लगेगा मुर्तद हो जाने का हुक्म लगेगा, वो उस वक्त लगेगा जब उसने कुफर की बात इख्तियार से कह दी हो, होश में भी हो और अपने इख्तियार से कह दी हो। अगर उसको किसी ने मजबूर किया या फिर ऐसा उसको डराया धमकाया कि उसको अब ये गालिब गुमान हो गया कि अगर मैंने कुफर नहीं बका तो ये यकीनन मुझे मार देगा या फिर हाथ पैर काट देगा, या बहुत शदीद किस्म का जो है वो जिस्मानी नुकसान करेगा किसी न किसी तरह, तो उस सूरत में ऐसे शख्स को कलमे कुफ्र बोलने का सिर्फ ज़बान से इख्तियार है, उसको इसकी इजाज़त है, उसको इसकी इजाज़त है। और कैसी इजाज़त है कि दिल में वही इत्मीनान और सुकून और ईमान के ऊपर मजबूत रहे, और ज़बान से सिर्फ जो है उस शर को दूर करने के लिए ज़बान से कह दे, लेकिन दिल के अंदर वही ईमान पर इस्तेकामत मौजूद हो। तो ये सिर्फ और सिर्फ रुख्सत है उस वक्त की, कोई कत्ल करने की धमकी दे या हाथ पैर काट देने की धमकी दे वगैरह, तो उस वक्त सिर्फ रुख्सत है ताकि अपनी जान बचा ले, ठीक है, चाहे से अपनी जान बचा ले, लेकिन इस तरह बोले कि दिल में कोई उसका इरादा बिल्कुल ना हो और दिल में इस्तेकामत मौजूद हो, सिर्फ ज़बान से दफ़े शर के लिए बोले, तो उसकी सिर्फ रुख्सत है। लेकिन फजीलत इसमें है कि उस वक्त भी कलमाए हक ही बोले, कुफर ना बोले। उस वक्त अगर उसको कत्ल कर दिया गया जिसने धमकी दी थी, तो अगर उसको कत्ल कर दिया गया तो शहादत की मौत पाएगा, ठीक है। मेरा ख्याल है आप इसमें मज़ीद वजाहत की ज़रूरत है कि मसला नंबर 7, जो शख्स माज़ अल्लाह मुर्तद हो गया तो मुस्तहब है कि हाकिम इस्लाम उस पर इस्लाम पेश करे, और अगर वो कुछ शुबह बयान करे तो उसका जवाब दे, कौन, हाकिम इस्लाम या काजी वक्त जो भी हो, तो वो उसको उसके शुबह दूर करने के लिए उसको जवाब दे। और अगर वो मोहलत मांगे, कौन, मुर्तद हो जाने वाला शख्स, तो 3 दिन कैद में रखे उस मुर्तद हो जाने वाले को, 3 दिन कैद में रखे और हर रोज़ इस्लाम की तलखीन करे, उसको जो उसके दिल में शुबा था वो भी दूर करे और इस्लाम लाने की तलकीन करे, उस पर इस्लाम की खूबियाँ बयान करे और आखिरत से उसको डराए। यूं ही अगर उसने मोहलत ना मांगी मगर उम्मीद है कि इस्लाम कबूल कर लेगा, जब भी 3 दिन कैद में रखा जाए फिर अगर मुसलमान हो गया, हो जाए फबेहा, तो बहुत अच्छी बात है, वरना कत्ल कर दिया जाए, वरना कत्ल कर दिया जाए। यानी दोनों सूरतों में अगर वो मोहलत मांगे या ना मांगे तो मुस्तहब यही है कि उसको कैद में रखे और 3 दिन तक उस पर इस्लाम पेश करे। अगर वो मुसलमान दोबारा हो गया, ईमान वापस ले आया, इस्लाम को हक मान करके कबूल कर लिया इस्लाम दोबारा उसने, तो फिर उसको छोड़ दिया जाएगा, बहुत अच्छी बात है, ठीक है, और वरना उसको कत्ल कर देने का हुक्म है। और अल्लामा साहब आगे इरशाद फरमाते हैं कि बगैर इस्लाम पेश किए उसे कत्ल कर डालना मकरूह है। क्या है मकरूह? मतलब नापसंदीदा है, ठीक है। लेकिन अगर कत्ल कर दिया तो कत्ल करने वाले पर, हाकिम इस्लाम पर या काजी पर जिसने कत्ल का हुक्म दे दिया कि इसको फौरन कत्ल कर दो, उस पर गुनाह नहीं है, उस पर गुनाह नहीं है। ये दुरे मुख्तार में मसला मौजूद है। अब एक बहुत अहम मसला यहाँ पे बयान होता है कि मुर्तद को कैद करना और इस्लाम न कबूल करने पर कत्ल कर डालना बादशाह इस्लाम का काम है, और उससे मकसूद ये है कि ऐसा शख्स अगर जिंदा रहा और उससे तआव्वुज़ ना किया गया तो मुल्क में तरह तरह के फसाद पैदा होंगे और फितने का सिलसिला रोज़ बरोज़ तरक्की पज़ीर होगा, जिसकी वजह से अमन आमा में खलल पड़ेगा। लिहाजा ऐसे शख्स को ख़त्म कर देना ही मुतकाज़ाए हिकमत था। यानी ऐसे शख्स को जो मुर्तद हो जाए और तौबा ना करे तो फिर काजी इस्लाम यानी जो वक्त का काजी है वो, या तो फिर हाकिम वक्त जो है इस मुस्लिम हाकिम, वो जो है उसको कत्ल कर देने का हुक्म दे। और उसमें हिकमत ये है कि अगर ऐसे शख्स को कत्ल ना किया जाएगा तो फिर ऐसे लोगों की जुर्रत और बढ़ती जाएगी और ये शख्स दूसरे लोगों को भी माज़अल्लाह मुर्तद बनाता जाएगा और पूरे मुल्क में फितना माज़अल्लाह फैलता जाएगा। आगे हिकमत की एक बात इरशाद फरमाते हैं कि अब चूंकि हुकूमत इस्लाम हिंदुस्तान में बाकी नहीं, कोई रोकथाम करने वाला बाकी न रहा, हर शख्स जो चाहता है बकता है और आए दिन मुसलमानों में फसाद पैदा होता है, नए नए मजहब पैदा होते रहते हैं, एक खानदान बल्कि बाज़ जगह एक घर में कई मजहब हैं और बात बात पर झगड़े लड़ाई हैं, उन तमाम खराबियों का बाइस यही नया मजहब है। ऐसी सूरत में सबसे बेहतर तरकीब वो है जो ऐसे वक्त के लिए कुरान और हदीस में इरशाद हुई, अगर मुसलमान उस पर अमल करें तो तमाम किस्सों से निजात पाएं, दुनिया और आखरत की भलाई हाथ में आए। और वो क्या है, इरशाद फरमाते हैं कि वो ये है कि ऐसे लोगों से बिल्कुल मेल जोल छोड़ दें, सलाम और कलाम तर्क कर दें, उनके पास उठना बैठना, उनके साथ खाना पीना, उनके यहाँ शादी ब्याह करना, गर्ज हर किस्म के ताल्लुकात से उनसे कता कर दें, यानी उसे काट दें, हर किस्म के ताल्लुकात काट दें, गोया समझें कि वो अब रहा ही नहीं। वल्लाहुल मुवफ़िक, यानी अल्लाह ताला इस पे कामयाबी अता फरमाए। यानी अब चूंकि हम पहले भी बयाना सुन चुके हैं कि मुर्तद कौन कौन हो चुके हैं, किस किस गिरोह को हम मुर्तद मानते हैं, तो उनके बारे में हमें अल्लाह तबारक व ताला हिदायत पर रखे कि ऐसे लोगों से हमारा मेल जोल, उठना बैठना, उनके साथ मोहब्बत मवद्दत बिल्कुल ना हो, उनके आपस में उनसे शादी ब्याह बिल्कुल नहीं, बल्कि उनके जनाजे में भी शरीक ना हो, और उनसे इस तरह का ताल्लुक कर ले जैसे कि वो मर चुके, चाहे वो सगा बाप हो, सगा बेटा हो, भाई हो और कोई रिश्तेदार हो, उनके साथ मेलजोल करने से आपका अपना ईमान ख़राब होने का ख़तरा है। मसला नंबर 8, किसी दीने बातिल को इख्तियार किया, मसलन यहूदी या नसरानी हो गया, ऐसा शख्स मुसलमान उस वक्त होगा कि उस दीने बातिल से बेजारी और नफ़रत का इजहार करे और दीने इस्लाम कबूल करे, और अगर ज़रूरियात दीन में से किसी बात का इनकार किया हो तो जब तक उसका इकरार न करे जिससे इनकार किया है, तो महज कलमा शहादत पढ़ने पर उसके इस्लाम का हुक्म न दिया जाएगा कि कलमा शहादत का उसने बज़ाहिर इनकार न किया था, मसलन नमाज या रोज़े की फर्जियत से इनकार करे या शराब और सूअर की हुरमत को न माने, तो उसके इस्लाम के लिए ये शर्त है कि जब तक खास उस अमर का इकरार न करे उसका इस्लाम कबूल नहीं, या अल्लाह ताला और रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम की जनाब में अगर गुस्ताही करने से काफिर हुआ तो जब तक उससे तौबा न करे मुसलमान नहीं हो सकता। ठीक है, अब इन मसाइल को फिर से हम अर्ज करते हैं दोबारा जहन में बिठाने के लिए। मसला नंबर 8, अल्लामा साहब इरशाद फरमाते हैं कि अगर कोई शख्स मुसलमान था पहले, उसके बाद वो इस्लाम उसने छोड़ा माज़ अल्लाह, तो अगर उसने कोई और दीन अपना लिया, मुर्तद होने का एक तरीका ये है कि कोई और दीन अपना लिया, जैसे नसरानी बन गया या माज़ अल्लाह यहूदी बन गया या माज़ अल्लाह हिंदू बन गया, तो अब उसका इस्लाम लाना मोतबर उस वक्त होगा, दो चीज़ें उसमें ज़रूरी है, उसका इस्लाम लाना मोतबर उस वक्त होगा कि पहले जिस दीन में दाखिल हो गया था, यानी मुशरिकाना दीन में या यहूदी बन गया था या नसरानी बन गया था, उस दीन से नफरत और बेजारी का इजहार करे कि मैं इस दीन को छोड़ रहा हूँ दोबारा और ये गलत दीन है, बातिल दीन है, उनको बातिल बताए, उनको बातिल बताए और फिर दोबारा इस्लाम कबूल करे, तब जा करके माना जाएगा कि हाँ इसने इस्लाम कबूल कर लिया। अब कोई शख्स पहले मुसलमान था, फिर उसने माजल्ला बुतों की पूजा शुरू कर दिया और फिर जो है या कोई नसरानी बन गया या कोई यहूदी बन गया, अब वो करोड़ बार भी कलमा पढ़े ना, उसको मुसलमान उस वक्त तक नहीं मानेंगे जब तक कि वो इस बात की तस्दीक ना करे कि वो पुराने मजहब से वो नफरत करता है जिस मजहब में वो दाखिल हो गया था, यानी हिंदू हिंदू बन गया था या नसरानी बन गया था या ईसाई बन गया था, जब तक अपनी जबान से इकरार ना करे कि वो मजहब बातिल हैं और उनसे नफरत हो गई है इसको, उस वक्त तक इसका कलमा पढ़ना कबूल नहीं किया जाएगा, इसको मुसलमान नहीं माना जाएगा। ठीक है, इसी तरह इसीलिए जब कोई आदमी को मुसलमान करना होता है, किसी आदमी को मुसलमान करना होता है, अगर कोई पहले यहूदी था, नसरानी था या किसी और मज़हब में था, तो उसको कलमा फौरन पढ़ा देते हैं, कलमा फौरन पढ़ा देते हैं और उसको कहते हैं कि तू ये बोल कि जो पुराना तेरा मज़हब था वो बातिल है और तू उसको छोड़ चुका है, बातिल है और तू उसको छोड़ चुका है, ताकि उसको ये पता चले कि एक मज़हब ही है, उसी में रह सकते हैं, एक साथ में कईयों मज़हब में नहीं रह सकते। ठीक है, दूसरी बात यहाँ पे अल्लामा साहब इरशाद फरमाते हैं कि अगर किसी ने ज़रूरियात दीन में से किसी अमर का इनकार किया हो तो उससे भी वो मुर्तद हो जाएगा। जैसे नमाज फ़र्ज़ है, रोज़ा रखना फ़र्ज़ है, ज़कात देना फ़र्ज़ है, उनमें से किसी का इनकार कर दिया हो कि माज़ अल्लाह रोज़ा फ़र्ज़ नहीं, नमाज फ़र्ज़ नहीं, ज़कात फ़र्ज़ नहीं, इन चीज़ों की इनकार कर दिया हो, तो फिर क्या होगा? ज़कात तो सब पे फ़र्ज़ है सिवाय उन लोगों के साहिब निसाब नहीं, लेकिन ज़कात की फ़र्ज़ियत का इनकार करके फ़र्ज़ है ही माज़ अल्लाह, या रोज़े का इनकार कर दिया, रोज़ा तो किस लोगों को माफ़ होता है, जैसे छोटे बच्चे को माफ़ वगैरह, उसकी मैं बात नहीं कर रहा, फ़र्ज़ होने से ही इनकार कर दिया हो, ये ज़रूरियात दीन में से है, या फिर क़यामत होगी, क़यामत बरपा होगी उसका इनकार कर दिया, तो ये सब क्या है? ज़रूरियात दीन में से, उन अमर में से, उन उमूर में से किसी भी एक का इनकार कर दिया हो, ठीक है, तो वो मुर्तद हो गया। और वो कई बार कलमा पढ़े और बार बार काजी को कहे मैं मुसलमान, तो उसको मुसलमान उस वक्त तक नहीं माना जाएगा जब तक के जिस वजह से वो मुर्तद करार पाया था उससे तौबा ना करे और उसकी हक्कानियत को मान ना ले। ठीक है, फिर से अर्ज करता हूँ, अगर किसी शख्स ने नमाज की फर्जियत से इनकार कर दिया, कुरान में कई जगह पर है, हदीस मुबारक में कई जगह पर है, अब वो कई बार कलमा पढ़ता रहे जब तक के ये ना कहे कि नमाज हाँ फर्ज है मैं मानता हूँ, उस वक्त तक उसको मुसलमान नहीं माने। उसी तरह रोजे के लिए है, उसी तरह हराम चीज़ों को हलाल कह दिया माज़ अल्लाह, तो जब तक उस हराम को हराम न कहे उस वक्त तक इसको मुसलमान नहीं मारेंगे, या किसी हलाल चीज़ को माज़ अल्लाह कहा कि हराम ही है, ठीक है ना, उसमें भी उसको कहा जाएगा कि नहीं तू मान ये हलाल है। ठीक है, तो उस तरह जब जिस बात की वजह से, जिस ज़रूरियात दीन में से, जिस ज़रूरियात दीन का इनकार कर दिया था उसको वापस वैसा ही जैसा अकीदा इस्लाम है वैसा उसको तस्लीम ना करे उस वक्त तक उसको मुसलमान नहीं समझेंगे चाहे लाखों बार कलमा पढ़ता हो। ठीक है, फिर आगे इरशाद फरमाते हैं कि फिर अगर खुदा ना खास्ता अल्लाह ताला और उसके रसूल सल्लल्लाहु तआला अलैहि वसल्लम के जनाब में अगर उससे गुस्ताखी की थी, गुस्ताखी करने की वजह से वो काफिर हुआ था, तो जब तक उस गुस्ताखी की तौबा ना करे, जब तक उस गुस्ताखी की तौबा ना करे उस वक्त तक उसे मुसलमान नहीं मानेंगे, वो मुसलमान है ही नहीं, मुसलमान नहीं मानेंगे, मुसलमान उसको इस तस्लीम नहीं करेंगे, जब चाहे फिर वो नमाज भी पढ़ता हो, हज भी करता हो, ज़कात भी देता हो, रोज़े भी रखता हो, जिहाद भी करता हो, करोड़ों बार कलमा पढ़ता हो, अगर अल्लाह रब्बुल इज़्ज़त की जनाब में या उसके हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम की जनाब में या किसी और नबी अलैहि सलाम की जनाब में उसने माज़ अल्लाह गुस्ताखी की थी जिसकी वजह से वो काफिर करार दे दिया गया, जब तक उस बात से पक्की तौबा न कर ले उस वक्त तक उसको मुसलमान नहीं माना जाएगा। ठीक है, चाहे वो लाखों मरतबा कलमा पढ़ता, इसमें कोई सवाल है आपको? नहीं, तो अब इसमें जी
तो जैसे बुर्का पहनना है
हाँ
वो जरूरी है नहीं है।
नहीं, को फर्ज नहीं मानेंगे, पर्दा करना कुरान से साबित है, ठीक है ना, लेकिन वो लिबास जिसका ना आप नाम लेते ना जो बुरका, ठीक है, वो एक अलग मसला बन जाता है, पर्दा करना एक अलग मसला है, बुरका पहनना ये अलग चीज़ है। ठीक है, वो इस पे हम बाद में बहस करेंगे, क्योंकि वो उसको उस वो कुरान से साबित हो या हदीस मुबारक से साबित होना एक अलग बात है। ठीक है, उसका तरीका अलग अलग हो सकता है। ठीक है, उस पर इंशाल्लाह बाद में गुफ्तगू होगी। जिस बात पे हम गुफ्तगू कर रहे थे अभी वो ये है कि अब देखिए कादियानी, उसने हुजूर नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम को आखिरी नबी मानने से इनकार कर दिया और ख़ुद नबी होने का ऐलान भी किया, ये दो कुफर एक साथ में। ठीक है, इसके अलावा अशरफ अली थानवी, रशीद अहमद गंगोही, कासिम नानोतवी, खलील अमेठवी, इन लोगों ने हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम की जनाब में सख्त गुस्ताखियाँ की, सख्त गुस्ताखियाँ की, उसको बार बार रिपीट करके हमें ज़रूरत नहीं। और रशीद अहमद गंगोही ने तो माज़ अल्लाह अल्लाह रब्बुल इज़्ज़त को जो है वो उस पर इल्ज़ाम लगा कि अल्लाह ताला झूठ बोलता था, बोलता है, बोलता रहेगा, माज़ अल्लाह रब्बुल आलमीन। अब इनके कुफरियात ऐसे हैं कि जब तक तौबा ना करें उनको मुसलमान मान नहीं सकते, मुसलमान मान नहीं सकते। अब इन चारों की, और वो कादियानी का तो पक्की बात है कि उसने तौबा की नहीं, अब इन चारों की भी तौबा है ही नहीं। इन चारों ने तौबा किए बगैर रहलत की इस दुनिया से, ठीक है। तो इन पर जो है कुफर का फतवा, मुर्तद होने का फतवा मौजूद है, वो हटेगा नहीं, इसलिए कि उन्होंने तौबा नहीं की। फिर चाहे लाखों नमाजें पढ़ते हों, लाखों बार कलमा पढ़ते हों, इनकी तौबा नहीं। तो जब तक अगर तौबा ना की थी, ठीक है, उस वक्त फतवा था, और ये मशहूर बात है कि उन्होंने तौबा नहीं की। अब मसला ये है कि जिनको इनके अकवाल के बारे में पता हो, जिनको इनके अकवाल के बारे में पता हो और उन अकवाल को सही समझे, उन अकवाल को वो सही समझे, तो वो अकवाल लिखने वाला हो या बोल के मर जाने वाला हो या अभी सही समझने वाला हो, ये सब बराबर है। क्या है? ये सब बराबर है, ठीक है ना। जिस तरह अब हम आपसे पूछते हैं, कादियानी ने नबुवत का दावा किया, हुजूर सल्लल्लाहु तआला अलैहि वसल्लम को आखिरी नबी नहीं माना, माज़ अल्लाह रब्बिल आलमीन, ठीक है। अब अगर कोई कहे कि नहीं, कादियानी जो है वो, उसने जो कुछ भी किया वो सही किया, तो कादियानी के कौल में और इस आदमी के कौल में फ़र्क क्या रहा? इस आदमी ने भी उस बात की तायद की ना कि माज़ अल्लाह हुजूर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम आखिरी नबी नहीं, और कादियानी जिसने नबूवत का दावा किया वो नबी हो सकता है या है, तो फिर इसके कुफर में और उस कादियानी के कुफर में क्या फ़र्क है? कोई फ़र्क नहीं। तो लिहाजा जो लोग कुफर की तायद करें, जैसे हमने पहले पढ़ा था, जो कुफर से राजी हो वो भी काफिर है, ठीक है। तो उस वजह से जब तक जो आजकल के जो देवबंदी हैं या कादियानी हैं, जब तक ये उस बात के बारे में ना तस्लीम करें कि हाँ वो बात गलत है और हम उस चीज़ से बेजार हैं, उस वक्त तक उनको मुसलमान नहीं माना जाएगा, उस वक्त तक उनको मुसलमान नहीं माना जाएगा। मसला नंबर 9, औरत या नाबालिग समझवाल बच्चा मुर्तद हो जाए तो कत्ल ना करेंगे बल्कि कैद करेंगे, यहाँ तक कि तौबा करे और मुसलमान हो जाए, और मुसलमान हो जाए। अब इसमें ये वजह इसलिए है कि औरत या नाबालिग समझवाल बच्चा मुर्तद हो जाए तो कत्ल ना करेंगे। अब औरत यानी बड़ी उम्र की औरत है, यानी बालिग औरत है जिस पे तो मुकल्लफ हो चुकी है, वो अगर मुर्तद हो जाए, या वो बच्चा जो अकलमंद है लेकिन अभी तक बालिग नहीं हुआ, अभी तक बालिग नहीं हुआ, बालिग हो गया तो फिर तो मर्द के हुक्म में आ गया, बालिग नहीं हुआ है लेकिन समझदार है, ठीक है ना, तक जैसे 12-13 साल का बच्चा, वो अगर कुफर करे मुर्तद हो जाए तो इन दोनों में से किसी को कत्ल नहीं करेंगे, इन दोनों को कैद करेंगे, इन दोनों को कैद करेंगे और यहाँ तक के तौबा करे और वापस मुसलमान हो जाए, उस वक्त उनको कैद में रखेंगे, उनको कत्ल नहीं करेंगे, उनको कैद में रखेंगे। अभी एक अहम मसला सुन लीजिए, मसला नंबर 10, मुर्तद अगर इर्तिदाद से यानी मुर्तद हो जाने से तौबा करे तो उसकी तौबा मकबूल है, उसकी तौबा मकबूल है, मगर बाज मुर्तदीन मसलन किसी नबी की शान में गुस्ताखी करने वाला कि उसकी तौबा मकबूल नहीं। तौबा कबूल करने से मुराद ये है कि तौबा करने के बाद बादशाह इस्लाम उसे कत्ल ना करे, यानी अगर कोई आम मुर्तद है जैसे माज़ अल्लाह रोज़े का इनकार कर दिया या शराब को हलाल बोल दिया वगैरह वगैरह, तो जब तक 3 दिन के अंदर अगर उसने तौबा कर ली, 3 दिन के अंदर उसने तौबा कर ली तो फिर उसको कत्ल नहीं करेंगे। लेकिन अगर किसने अल्लाह रब्बुल इज़्ज़त के नबी हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम की शान में गुस्ताखी की है या किसी और नबी की शान में गुस्ताखी की है, तो अगर वो तौबा कर भी ले, तौबा अगर कर भी ले, तो हाकिम इस्लाम उसकी तौबा को कबूल नहीं करेगा। हो सकता है इंद अल्लाह उसकी तौबा मकबूल हो जाए, अल्लाह बेहतर जानता है, लेकिन बादशाह इस्लाम उसको जिंदा नहीं छोड़ेगा, उसको कत्ल करवा देगा, ये हुक्म है, समझ गए मेरी बात। अब ये जो बात है कि क्यों कत्ल करे, पहले बताया कि आम मुर्तद जो है उसको शक हो सकता है कि ये हुआ ये हुआ, तो उसको समझाया जाएगा। नबी की ताजीम के लिए कोई उजर नहीं है, नबी की ताजीम ना करने की और माज़ अल्लाह तोहीन करने का कोई उजर मौजूद नहीं है, क्योंकि नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम की अजमत और शान जो है अल्लाह तबारक व ताला के नज़दीक इतनी ज़्यादा है, इतनी करीब है वो अल्लाह तबारक व ताला के उनकी शान में अदना सी गुस्ताखी भी यकीनन कुफर है। तो ऐसे बदतमीज़ और तोहीन आमेज लोगों को जिंदा रहने का हक نہیں ہے، اگرچہ توبہ کر لے کہ ہاں مجھ سے غلطی ہو گئی، اب میں سمجھ گیا ہوں، لیکن پھر بھی قاضی اسلام اس کو قتل کروا دے گا، حاکم وقت اس کو قتل کروائے گا. اور بعض جگہ آتا ہے، ہمارے علماء کرام فرماتے ہیں کہ جو گستاخ رسول ہو، گستاخ نبی ہو، اس کو توبہ نصیب نہیں ہوتی، اس کو توبہ نصیب نہیں ہوتی. یہ ہمارے علماء کرام مشائخ عزام نے ارشاد فرمایا کہ اس کو توبہ نصیب ہی نہیں ہوتی ہے. تو کئی واقعے آپ کو ایسے ملیں گے کہ دیکھیں، اشرف علی خان بھی تھا، رشید احمد گنگوئی تھا، خلیل امبیٹری تھا، یا قاسم جامعی تھا، یہ کوئی معمولی مولوی نہیں تھے، یہ علم رکھنے والے لوگ تھے اور مشہور لوگ تھے، اور ان کو محسوس ہو گیا تھا کہ غلطی ہو گئی. کیوں؟ بتا دیا گیا تھا، عوام نے بتایا، علماء حق نے بتایا، اعلیٰ حضرت نے خطوط لکھے کہ یہ غلطی ہو گئی آپ سے. کتنے حسام الحرمین میں پورا فتویٰ موجود ہے، اور حرمین شریفین کے علماء کرام نے کافر مرتد ہونے کا فتویٰ دے دیا تھا. اب اتنے واضح فتوے آ چکے تھے، اور بڑے سے بڑے علماء نے اور مفتیان نظام نے لکھ کے دیے تھے. تو مجھے آپ بتائیے کہ کوئی عام مولوی بھی ہوتا تو تھرا جاتا کہ استغفر اللہ، میرا انجام کیا ہوگا. تو یہ لوگ کیا پڑھے لکھے نہیں تھے، یہ تو بہت مشہور اور بہت بڑے عالم مانے جانے والے لوگ تھے. لیکن وہی بات ہے کہ اللہ کے رسول کی گستاخی کرنے والے کو توبہ نصیب نہیں ہوتی ہے. اللہ کے حبیب صلی اللہ تعالی وسلم کی گستاخی کرنے والے معاذ اللہ توبہ نصیب نہیں ہوتی ہے. وہ بارگاہ ہے کہ اللہ تبارک و تعالیٰ نے صحابہ کو وارننگ دی، صحابہ کو کہا کہ اپنی آواز نبی کی آواز سے ہرگز اونچی نہ ہونے دینا. لا ترفعوا اصواتکم فوق صوت النبی ولا تجہروا له بالقول کجہر لجہر بعضکم لبعض ان تحبط اعمالکم وانتم لا تشعرون، کہ ہرگز اپنی آواز کو اس نبی کی آواز سے اونچا مت کرنا، اور ان کو ہرگز اس طرح نہ پکارنا جس طرح آپس میں ایک دوسرے کو زور سے پکارتے ہو، کہیں ایسا نہ ہو کہ تمہارے تمام اعمال حقارت کر دیے جائے. اور سب سے بڑا عمل کیا ہے؟ ایمان لانا. سب سے بڑا عمل کیا ہے؟ ایمان لانا. جب یہ آیت کریمہ اتری نا، تو بہت سارے صحابہ نے اپنے گھر میں دروازہ بند کر کے پھینک گئے کہ ہم نہیں جائیں گے اب مسجد نبوی. کیوں؟ کہا کہ ہم اس لیے نہیں جائیں گے کہ ہماری آوازیں اونچی ہیں، ہماری آوازیں اونچی ہیں، کہیں ایسا نہ ہو کہ ہم جو ہے کچھ بولنا چاہیں اور وہ آواز بڑی ہو جائے تو ہم برباد ہو جائے، ہلاک نہ ہو جائے. اور ایک تو تھے، ان کا نام ابھی یاد نہیں ہے، انہوں نے تو اپنا گھر کا دروازہ بند کر دیا اور اندر رونے لگے، اور جو ہے گھر سے باہر نہیں جاتے تھے. سرکار دو عالم صلی اللہ تعالی وسلم نے پوچھا کہ وہ فلاں شخص کیوں نہیں آتا، کتنے دن ہو گئے؟ تو کہا یا رسول اللہ، اس نے اپنا گھر کا دروازہ بند کر دیا اور اندر ہی بیٹھا ہوا ہے. تو اس کے دوست کو بھیجا حضور نے کہ پوچھو کیا معاملہ ہے. اس نے کہا میں ہلاک ہو گیا، برباد ہو گیا. تو کیوں؟ کہتے ہیں یہ آیت کریمہ میرے لیے اتری ہے، یہ آیت کریمہ میرے لیے اتری ہے اس لیے کہ میری آواز بہت اونچی ہے. ان کی آواز اس لیے اونچی تھی کہ وہ سنتے بھی تھوڑا کم تھے، سنتا کم ہے اس کی آواز اونچی ہو جاتی ہے، وہی سمجھتا ہے کہ میری آواز پہنچی نہیں، تو ذرا زور سے بولتا ہے. تو سرکار دو عالم صلی اللہ تعالی وسلم کے پاس جب وہ قاصد دوبارہ آئے کہ یا رسول اللہ، وہ یہ کہتا ہے، تو حضور نے کہا کہ اس کو جا کے کہو کہ وہ ایمان والا ہے، یہ آیت کریمہ اس کے لیے نہیں اتری ہے. تو پھر وہ روتے ہوئے حضور صلی اللہ تعالی وسلم کی بارگاہ اقدس میں حاضر ہوئے، اور کئی جو ہے وہ صحابہ اکرام نے حضور صلی اللہ تعالی وسلم کی بارگاہ اقدس میں اپنی آواز کو پست رکھنے کے لیے منہ میں کنکر رکھنا شروع کر دیا. منہ میں کنکر ہو تاکہ جو ہے ہم بولنے سے پہلے جو ہے نا لڑکھڑا جائیں اور ہماری آواز کو ہم پست کر دیں. اور یہ آیت کریمہ اترنے کے بعد سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کا یہ حال تھا کہ آپ جو ہے صرف اور صرف حضور صلی اللہ علیہ وسلم کے کان کے پاس آ کر کے سرگوشی بالکل ہلکی آواز میں بات کیا کرتے تھے. اتنا خوف، صدیق اکبر ہے، اللہ کے حبیب کے سب سے قریبی دوست ہیں، اتنا خوف زدہ ہوئے کہ حضور کے کان کے پاس آ کر کے کچھ بات کرتے، زور سے پکارنے کی نوبت نہ آئے. اور سیدنا عمر فاروق رضی اللہ تعالیٰ عنہ، جن کی آواز ماشاءاللہ بلند بھی تھی، وہ اتنی ہلکی آواز میں بات کرتے کہ حضور صلی اللہ تعالیٰ سے ارشاد فرماتے، اے عمر دوبارہ بولو، دوبارہ بولو. کیا ارشاد فرمایا؟ کیا بولا آپ نے؟ یہ حال تھا، اتنا ادب. تو اللہ تبارک و تعالیٰ نے صحابہ کو یہ ادب ارشاد فرمایا ہے نا کہ ادنا سی بھی گستاخی اس بارگاہ میں ہرگز نہ ہونے پائے. ہمارے یہ بہار شریعت سے مرتد کا بیان چل رہا ہے، جس میں آج ہماری اس موضوع پر تیسری نشست ہے. ہم نے اسے قبل آیت قرآن اور چند احادیث مبارکہ اور 10 مسئلے اس معاملے میں سیکھ لیے، جس سے واضح ہو گیا کہ مرتد کی سزا قتل ہے، اور اگر وہ توبہ کر بھی لے تو جو شخص نے جس شخص نے نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم کی توہین کی ہو اس کی توبہ کرنے کے باوجود اس کو قتل کر دیا جائے، اور قتل کرنے سے پہلے اس کو 3 دن کا وقت دیا جائے جس میں اس کو تلقین کی جائے کہ وہ توبہ کرے اور اسلام دوبارہ لے آئے. آگے کچھ اور احکام یہاں پر ارشاد فرماتے ہیں. مرتد اگر اپنے ارتداد سے انکار کرے تو یہ انکار بمنزل ہی توبہ ہے، اگرچہ گواہان عادل سے اس کا ارتداد ثابت ہو. یعنی اس صورت میں یہ قرار دیا جائے گا کہ ارتداد تو کیا مگر اب توبہ کر لی ہے، لہذا قتل نہ کیا جائے گا، اور ارتداد کے بعد احکام جاری ہوں گے. مثلا اس کی عورت نکاح سے نکل جائے گی، جو کچھ اعمال کیے تھے سب حقارت ہو گئے. حج کی استطاعت رکھتا ہے تو اب پھر سے حج فرض ہے، کہ پہلا حج جو کر چکا تھا بیکار ہو گیا. اگر اس قول سے انکار نہیں کرتا مگر لا یعنی تقریروں سے اس امر کو صحیح بتاتا ہے، جیسے زمانے حال کے مرتدین کا شیوا ہے، تو یہ نہ انکار ہے نہ توبہ. مثلا قادیانی کہ نبوت کا دعویٰ کرتا ہے اور خاتم النبیین کے غلط معنی بیان کر کے اپنی نبوت کو برقرار رکھنا چاہتا ہے، یا حضرت سیدنا مسیح عیسیٰ علیہ السلام کی شان پاک میں سخت سخت حملے کرتا ہے پھر حیلے گھڑتا ہے، یا بعض عمائد وہابیہ کہ حضور اقدس صلی اللہ تعالیٰ علیہ وسلم کی شان رفیع میں کلمات دشنام استعمال کرتے اور تعویل غیر مقبول کر کے اپنے اوپر سے کفر اٹھانا چاہتے ہیں. ایسی باتوں سے کفر نہیں ہٹ سکتا. کفر اٹھانے کا جو نہایت آسان طریقہ ہے، کاش اسے برتتے تو ان زحمتوں میں نہ پڑتے، اور عذاب آخرت سے بھی انشاءاللہ رہائی کی صورت نکلتی. وہ صرف توبہ ہے کہ کفر و شرک سب کو مٹا دیتی ہے، مگر اس میں وہ اپنی ذلت سمجھتے ہیں، حالانکہ یہ خدا کو محبوب، یعنی توبہ خدا کو محبوب، اس کے محبوبوں کو پسند، اور تمام عقلاء کے نزدیک اسی میں عزت ہے. کس میں؟ توبہ کرنا. اب یہ مسئلہ کافی وضاحت طلب ہے، آسان ہے لیکن وضاحت کر دیتے ہیں. علامہ صاحب فرماتے ہیں کہ اگر کوئی شخص نے ایسا کفر کلمہ بکا جس سے وہ مرتد ہو گیا، لیکن جب اس سے پرسش کی جائے اور گواہ بھی موجود ہو اور قاضی اس سے پرسش کرے، اگر وہ اس چیز کا صاف انکار کر دے، اگر اس چیز کا وہ صاف انکار کر دے کہ میں نے ایسا کیا ہی نہیں، ٹھیک ہے، اگر اس کا صاف انکار کر دے کہ اس نے ایسا کیا ہی نہیں ہے، اور گواہ بھی موجود ہوں کہیں کہاں اس نے کیا ہے، تب بھی اس شخص کا یہ انکار کر دینا کہ اس نے یہ کہا ہی نہیں ہے یا ایسا کیا ہی نہیں ہے، تو یہ اس کی توبہ مانی جائے گی. کیا مانی جائے گی؟ توبہ مانی جائے گی کہ اب اس کے دل میں یہ بات بیٹھ چکی ہے کہ اس نے غلط کام کیا ہے، اس لیے وہ اس سے جان چھڑا کر کے اب کہتا ہے کہ میں نے نہیں کیا. تو اگر جو وہ جھوٹ بول رہا ہوگا تب بھی اس کا یہ کہنا کہ میں نے نہیں کہا ہے، یہ اس کے لیے توبہ کی جگہ مان لیا جائے گا، توبہ کی جگہ اس کو قاضی قبول کر لیا جائے گا، لہذا قتل نہیں کیا جائے گا، لہذا اس کو قتل نہیں کریں گے، کیونکہ قتل بہت سخت چیز ہے. اب چونکہ وہ کہہ رہا ہے، حالانکہ گواہ موجود ہے کہ معاذ اللہ اس نے ایسی بات بکا ہے، ٹھیک ہے، اور اگر قاضی کے سامنے وہ کہتا ہے میں نے نہیں کہا، تو قاضی جو ہے اس کی جان لینے کا، اس کو قتل کرنے کا حکم نہیں دے گا، کیونکہ جب وہ انکار کر رہا ہے اگرچہ گواہ موجود ہوں تو اس کے انکار کو توبہ تسلیم کر لیا جائے گا. لیکن باقی جو حکم ہے، باقی جو حکم ہے مرتد کے، وہ کیا ہے؟ اس کی بیوی اس کے نکاح سے نکل گئی تو اس کو دوبارہ نکاح کروایا جائے گا، اور جو کچھ اس نے اعمال کیے تھے سب عکارت ہو گئے، سب بیکار ہو گئے. اگر اس نے حج پہلے کیا بھی تھا تو حج فوت ہو گیا، ختم ہو گیا، اب استطاعت رکھتا ہے تو پھر دوبارہ حج اس پہ فرض ہے، ٹھیک ہے، کیونکہ پہلا والا تو بیکار ہو گیا. اب یہ ہو گیا ایک مسئلہ صاف، ٹھیک ہے. دوسری بات یہ कि अगर वो गवाह कहते कि इसने ये कहा और ये उस कौल से इनकार नहीं करता, कौल से इनकार नहीं करता, लेकिन उसकी अलग अलग तावील करके बताता है, ठीक है, अलग अलग तावील करके बताता है, तो फिर उसको मुर्तद माना जाएगा। अगर वो इनकार ना करे और उसकी अलग अलग तावील निकाल करके, नहीं इसका मतलब यूं होता है, मैंने कहा तो है लेकिन इसका मतलब ये नहीं होता, इसका मतलब ये होता है, इसका मतलब ये होता है, तो अगर उसके कलमात ऐसे कुफरिया है कि जिसमें तावील की गुंजाइश नहीं है, लेकिन वो खुद अपनी मनगढ़ंत और नाकाबिल कबूल तावीलात देता है, तो उसकी तावील को कबूल नहीं किया जाएगा। और फिर अल्लामा साहब यहाँ पर आज के मौजूदा मुर्तदीन जो हैं उनका हाल सुनाते हैं कि जिस तरह कादियानी ने नबूवत का दावा किया, हुजूर सल्लल्लाहु अलैहि वसल्लम को आखिरी नबी मानने से इनकार किया, सैयदना ईसा अलैहिस्सलाम को माज़ल्लाह बहुत बुरी तरह से उसने इल्ज़ाम लगाए, गालियाँ दी, बीवी मरियम के बारे में बहुत बातें गलत बोली उसने, अब उसके मानने वाले कुछ तो उसको अभी नबी मानते ही हैं, नबी मानते ही हैं, और सारे के सारे का हाल यही है कि नबी ही मानते हैं, लेकिन कुछ को जब पकड़ा जाता है और उनको बावर किया जाता है कि हुजूर आखिरी नबी है, उनके बाद कोई नबी आ नहीं सकता, तो तुमने इस नबी को कैसे माना, इसको कैसे नबी माना, तो वो कहते नहीं हम इसको नबी नहीं मानते, हम इसको हिदायत देने वाला मानते हैं। तो ये भी कुफर ही है कि जिस आदमी के कुफर में शक ही नहीं रहा, तो फिर उसको मुसलमान और मेहदी कैसे मानते हो, हिदायत देने वाला कैसे मानते हो। तो असल में वो क्या करते हैं कि कादियानी जितने भी अकवाल खबीसा उसके जो अकौल है, वो जो भी पेश किया उसने, उसकी तावीलात निकालते हैं कि नहीं उसका मतलब यूं था, नहीं उसका मतलब यूं था, नहीं उसका मतलब यूं था। तो अल्लामा साहब इरशाद फरमाते हैं कि ये खबीस तावीलात ना मकाबिल मकबूल तावीलात कोई पेश करे तब भी उसको मुर्तद ही मानेंगे, चाहे वो अपने पेशवा के लिए करें या खुद के लिए करें, तो उसको मुर्तद ही मानेंगे। तो एक मिसाल यहाँ पर ये दी, और दूसरी मिसाल कहते हैं अमायद वहाबिया। अमायद वहाबिया मतलब जो वहाबियों के गुरु घंटार गुजरे हैं, वो कौन है, चार चार, कासिम नानोतवी, रशीद अहमद गंगोही, कबील मेटवी और अशरफ अली थानवी, कि उनके अखवाल भी ऐसे खबीस और खुल्लम खुल्ला कुफर, उसकी तावीलात जो है उनके मानने वाले, उनके जो है वो मुरीदीन और उनके पीछे चलने वाले, उनके लिए तावीलात पेश करते रहते हैं। तो अल्लामा साहब इरशाद फरमाते हैं कि काश वो भी उस ज़माने में जब उनको पकड़ की गई थी, तो वो भी जो है उस वक्त ऐसी घटिया किस्म की तावीलात पेश ना करते जो नाकाबिल कबूल हैं, क्योंकि साफ सरी कुफर माज़ल्ला लिख दिया था। तो एक ही रास्ता था जो अल्लाह उसके रसूल को पसंद है, वो रास्ता क्या है, तौबा। वो तौबा कर लेते, तौबा कर लेते तो कुफर का इल्ज़ाम उठ जाता और अल्लाह तबारक व तआला की यहाँ बख्शिश का कोई सबील, कोई रास्ता निकल आता। लेकिन उनको किस चीज़ ने रोका, अपनी झूठी शान ने, अपनी झूठी इज्जत ने उनको रोका। तो अल्लामा साहब फरमाते हैं कि अगर माज़ल्लाह को ऐसी गलती हो जाए तो सबसे आसान रास्ता यह है कि तौबा करें, सबसे आसान तरीका यह है कि तौबा कर ले। अब इसमें एक मिसाल मैं आपके सामने अर्ज करता हूँ, सैयदना मूसा अलैहिस्सलाम के ज़माने में, सैयदना मूसा अलैहिस्सलाम के ज़माने में आप जब तूर पर तशरीफ ले गए, तो अपने भाई सैयदना हारून अलैहिस्सलाम को अपना वज़ीर, अपना खलीफा बना करके छोड़ करके चले गए। अब कौम बनी इसराइल जो थी वो सरकश भी थी और नबियों की माज़ल्लाह नाफरमानियाँ भी बहुत करते थे। जब सैयदना मूसा अलैहिस्सलाम तूर पर चले गए एक लंबे अरसे के लिए, तो पीछे से सामरी जो एक जादूगर था उसके पास जो है मट्टी थी कुछ, जिस पर सैयदना जिब्रील अलैहिस्सलाम या जिब्रील अलैहिस्सलाम की घोड़ी के पैर लगे थे, वो मट्टी उसके पास थी। उस मट्टी को उसने क्या किया कि लोगों से कहा कि तुम सब मिल करके अपना सोना पिघलाओ, अपना सोना पिघलाओ, उससे हम एक मूर्ति बनाएंगे। और उस मूर्ति को उसने गाय की सूरत में एक मूर्ति बनाया, बछड़े की सूरत में एक मूर्ति बनाया, और उसको क्या किया, उसके मुंह में वो मट्टी डाल दिया। जैसे उसके मुंह में मट्टी डाला तो सोने की जो मूर्ति थी बछड़ा, उसमें से आवाज़ें आने लगी, उसमें से आवाज़ें आने लगी, गोया के जिब्रील अलैहिस्सलाम की घोड़ी जिस जगह का कदम रखती थी, उन्होंने उसे देखा था सामरी ने कि जहाँ पर घोड़ी के कदम रखते थे तो खुश्क ज़मीन पर सब्जा उगाता था, घास पैदा हो जाती उसी वक्त। वो समझ गया कि ये एक हयात बख्शने वाली चीज़ है, उसने उस मट्टी को اٹھا لیا اور پھر اس بے جان بچھڑے کے منہ پر اس نے لگایا تو وہ بچھڑے میں سے آوازیں آنے لگی. تو اس نے سامری نے کیا کیا کہ لوگوں کہا کہ اصل میں تمہارا یہی خدا ہے, موسیٰ جس سے ملنے گئے وہ ایسے ہی جو ہے وہ جا کے واپس آ جائیں گے, اصل خدا تمہارا یہ. تو اس بچھڑے کی پوجا بنی اسرائیل نے اس بچھڑے کی پوجا کرنا شروع کر دی. ٹھیک ہے, تو یہ واقعہ جو ہے سورہ بقرہ میں بھی ہے اور سورہ الانعام وغیرہ میں بھی ملے گا آپ کو کہ یہ انہوں نے جب یہ کام کیا تو ظاہر ہے شرک ہے, کھلم کھلا شرک ہے اور بت کی پوجا تھی. تو موسیٰ علیہ السلام جب واپس تشریف لائے, طور پر سے واپس تشریف لائے تو اپنے بھائی سے پوچھا کہ تم نے ان کو روکا کیوں نہیں, اور کافی غضبناک ہوئے. تو بھائی نے عرض کی کہ مجھے یہ خوف تھا کہ یہ میری بات نہیں مانیں گے اور بلکہ الٹا مجھے قتل بھی کر ڈالیں گے اور یہ ہوگا کہ اس قوم میں فتنہ ہو جائے گا اور ہم آپ کا انتظار کرتے تھے کہ آپ آ کر کے فیصلہ کریں. بہرحال جب آپ نے آ کر کے دیکھا بہت غضبناک ہوئے, اللہ تبارک و تعالیٰ کی بارگاہ میں آپ نے دعا کی کہ یار اب اس کا کوئی فیصلہ فرما. تو اللہ تبارک و تعالیٰ نے حکم فرمایا کہ جس کسی نے بھی بچھڑے کی پوجا کی ہے وہ سچی توبہ کرے. اور سچی توبہ کیا ہے؟ سچی توبہ کرے اور اپنے آپ کو قتل ہونے کے لیے پیش کرے. کیا کرے؟ اپنے سچی توبہ کرے, وہی لا الہ الا اللہ پڑھے, یہ اس زمانے کا کلمہ پڑھ کر کے دوبارہ اللہ کی وحدانیت کو تسلیم کرے. پہلے بچھڑے کی پوجا چھوڑے, پھر اللہ تبارک و تعالیٰ کی وحدانیت کو تسلیم کرے اور توبہ کرے کہ آئندہ کبھی نہیں کروں گا, اور ساتھ ہی ساتھ اپنی جان پیش کرے کہ مجھے آپ قتل کر دو تاکہ اللہ تبارک و تعالیٰ میرے گناہ کو معاف فرما دے. تو ارشاد ہوتا ہے, علماء فرماتے ہیں کہ 70,000 بنی اسرائیل کو قتل کیا گیا. کتنوں کو؟ سب نے اپنی گردنیں پیش کی, سب کی گردنیں اڑا دی گئی کہ یہی توبہ ہے تمہاری, یہی توبہ ہے تمہاری. اب علماء فرماتے ہیں کہ جس نے گردن پیش کی اور دل سے توبہ نہیں کیا تھا وہ بھی جہنمی ہے. جس کی گردن اڑا دی گئی لیکن دل سے اس نے توبہ نہیں کی تھی تو وہ بھی جہنمی ہے, اس لیے کہ وہ شرک پہ مرا, لیکن دیکھیے کہ کتنا بڑا فرق ہے. موسیٰ علیہ السلام کے زمانے میں یہ تھا کہ قتل کرتے جاؤ جب تک اللہ تبارک و تعالیٰ کا حکم نہیں آیا, اس وقت تک جتنے لوگوں نے بچھڑے کی پوجا کی تھی سب کو قتل کرتے گئے حتیٰ کہ 70,000 یا اس سے بھی زیادہ کو قتل کر دیا گیا. اس کے بعد اللہ تبارک و تعالیٰ کا حکم آیا کہ اب بس اب مزید کو قتل نہیں کرنا ہے. لیکن آقا کریم صلی اللہ تعالی وسلم کی امت پہ کتنا بڑا کرم اور رحم ہے کہ کوئی شخص مرتد ہو بھی جائے تو 3 دن کے اندر اندر توبہ کر لے تو اس کو قتل نہیں کیا جائے گا, سوائے اس کے جس نے نبی پاک صلی اللہ تعالی وسلم کی توہین کی ہو. ٹھیک ہے, آج کے زمانے میں اگر کوئی معاذ اللہ مسلمان مشرک ہو جائے, بت پرست بن جائے تو اس کو قتل کرنے کا حکم ہے 3 دن گزرنے کے بعد, 3 دن تک قید کرنے کے بعد. ہے 3 دن قید کرے, اس کو سمجھائے, اگر وہ سچی توبہ کر لیتا تو اس کو قتل نہیں کرنا ہے. توبہ کر لیتا اس کو قتل نہیں کرنا ہے. موسیٰ علیہ السلام کے زمانے میں یہ تھا کہ قتل کرتے جاؤ جب تک کہ, اور قتل ہونے کے بعد بھی یہ اللہ کی مرضی پہ ہے کہ اس نے توبہ قبول کیا یا نہیں کیا. اگر دل میں تھوڑا وہ بھی شائبہ باقی ہے, اس کے بچھڑے کا خدا ہونے کا شائبہ باقی ہے, یعنی شرک کا شائبہ باقی ہے, تو توبہ قبول نہیں ہے. اس زمانے کے مرتد کے اوپر کا فیصلہ اور اس زمانے کے مرتد پر فیصلہ الگ الگ ہے, حکم الگ الگ ہے. مسئلہ نمبر 12, زمانے اسلام میں کچھ عبادات قضا ہو گئیں اور ادا کرنے سے پہلے مرتد ہو گیا پھر مسلمان ہوا تو ان عبادات کی قضا کرے, اور جو ادا کر چکا تھا اگرچہ ارتداد سے باطل ہو گئی مگر اس کی قضا نہیں, البتہ اگر صاحب استطاعت ہو تو حج دوبارہ فرض ہوگا. پھر سے عرض کر دیتا ہوں کہ زمانے اسلام میں جو کچھ عبادات قضا ہو گئی, یعنی جیسے نمازیں کچھ رہ گئی اور نمازیں ادا کرنے سے پہلے معاذ اللہ مرتد ہو گیا اور پھر واپس مسلمان ہوا, تو پھر وہ نمازیں جو چھوٹ گئی تھی کیونکہ زمانے اسلام میں چھوٹی تھی تو ان کی قضا کرے, ان کی قضا کرے. اور جو ادا کر چکا تھا, جو نمازیں پہلے پڑھ چکا تھا, ان کو دوبارہ قضا واپس ادا نہیں کرے گا. لیکن اگر حج کیا تھا تو حج فوت ہو گیا, حج اس کا باطل ہو گیا, دوبارہ حج فرض ہو جائے گا اگر صاحب مال ہے تو. مسئلہ نمبر 13, اگر کفر قطعی ہو، قطعی مطلب بالکل یقینی، جس کے اندر کوئی شک کی گنجائش نہیں، تو اگر کفر قطعی ہو تو عورت نکاح سے نکل جائے گی. پھر اسلام لانے کے بعد اگر عورت راضی ہو تو دوبارہ اس سے نکاح ہو سکتا ہے، ورنہ جہاں پسند کرے وہ عورت نکاح کر سکتی ہے. اس کا کوئی حق نہیں کہ عورت کو دوسرے کے نکاح سے، دوسرے کے ساتھ نکاح کرنے سے روک دے. اور اگر اسلام لانے کے بعد عورت کو بدستور رکھ لیا تو دوبارہ نکاح نہ کیا تو قربت زنا ہوگی اور بچے ولد الزنا ہوں گے. اور اگر کفر قطعی نہ ہو، یعنی بعض علماء کافر بتاتے ہوں اور بعض نہیں، یعنی فقہا کے نزدیک کافر ہوا اور متکلمین کے نزدیک نہیں، تو اس صورت میں بھی تجدید اسلام اور تجدید نکاح کا حکم دیا جائے گا. پہلے کفر قطعی اور کفر فقہی اور کفر کلامی کا تھوڑا سا وضاحت کر دیتے ہیں. کفر قطعی وہ ہے کہ جس میں کفر کے ہونے کا کوئی شک باقی نہیں رہا کہ آدمی کافر ہے یا نہیں. جیسے کوئی آدمی مسلمان تھا اور پھر خود ہی اعلان کر دیا کہ وہ یہودی ہو گیا ہے یا نصرانی ہو گیا ہے یا بت پرستی اسے شروع کر دیے، تب اس کے کفر میں کسی کو شک باقی نہیں رہا، کسی کو شک باقی رہا ہی نہیں. فقیہ ہوگا وہ بھی کہے گا کہ یہ کافر ہے، اور جو علم کلام رکھنے والا متکلمین ہوتا ہے کہ جو اللہ تبارک و تعالیٰ کی صفات کے بارے میں اور ان چیزوں کے اوپر زیادہ علم رکھتا ہے، تو ان کے یہاں یہ کفر ہوتا ہے کہ اگر کسی کچھ زبان سے کہہ دیا تو یہ نہیں کہتے کہ یہ یقینی کافر ہو، اس نے اللہ کا انکار نہیں کیا. ٹھیک ہے، تو یہ تھوڑا سا فرق آپ کو سمجھنا چاہیے. تو کفر قطعی وہ ہوتا ہے کہ جس میں تمام علماء، فقیہ علماء ہوں، فقہا ہوں یا علم کلام رکھنے والے علماء ہوں، وہ سب اتفاق کرتے ہیں کہ یہ شخص کافر ہو گیا. جیسے کوئی خود سے کہہ دے معاذ اللہ کہ وہ نصرانی ہو گیا ہے یا یہودی ہو گیا یا بت پرست ہو گیا یا لوگوں کے سامنے وہ بت پرستی کرتا ہے، تو وہ اس کے کفر میں کوئی شک رہا ہی قطعی ہے، یقینی ہے. اور دوسرا جو کفر ہے وہ کفر ہے کہ فقیہ جو ہے، جو علم فقہ رکھتے ہیں، قرآن و حدیث کا علم اور فتاووں کا علم رکھتے ہوئے کسی کو کافر قرار دے دیتے ہیں. ٹھیک ہے، اور کچھ وہ ہوتے ہیں کہ جو کہتے ہیں کہ اس نے اللہ تبارک و تعالیٰ کی ذات یا صفات کا انکار کیا یا نہیں کیا، ان کو متکلمین کہتے ہیں. تو اگر ان دونوں کے درمیان فرق پڑ جائے کہ فقہا، فقیہ علماء کہیں کہ نہیں کافر ہو گیا، اور متکلمین کہیں کہ نہیں اس نے ابھی تک وہ کفر نہیں کیا کہ جس میں کوئی شک ہی نہیں رہا، اس نے اللہ تبارک و تعالیٰ کا انکار نہیں کیا ہے، تو اس میں ایسا ہوگا کہ پھر بھی جب وہ توبہ کرے تو اس کو تجدید اسلام اور تجدید نکاح دونوں کا حکم دیا جائے گا. ٹھیک ہے، اور اگر کفر قطعی تھا پہلے والا، کفر قطعی تھا پہلے والا، تب اس کو برابر سے دوبارہ نکاح کرایا جائے گا اسی عورت سے، اگر وہ عورت راضی ہے. اگر وہ عورت راضی ہے، اگر وہ عورت راضی نہیں ہے اس کے ساتھ رہنے کے لیے، تو اس کو آزادی ہے، وہ جس جگہ چاہے اپنی پسند سے کسی اور مسلمان سے شادی کر سکتی ہے. بات سمجھ آ گئی؟ تو ایک ہوتا ہے بالکل یقینی کفر، اس کفر کی وجہ سے تو یہ آدمی اسلام سے فوراً باہر ہو گیا، اور جب تک یہ توبہ نہ کرے، جب تک یہ توبہ نہ کرے اس وقت تک اس کو یہ ہے کہ خارج اسلام ہے، اور اگر قاضی اسلام وغیرہ موجود ہیں تو قتل کرنے کا حکم دے سکتے. اگر یہ دوبارہ اسلام لے بھی آئے، دوبارہ اسلام لے بھی آئے، اگر اس کی عورت سے اس نے دوبارہ نکاح نہیں کیا، تو ان کا ساتھ میں رہنا یہ زنا ہے، اور اگر توبہ نہیں کیا تب بھی زنا ہے، اور ان کی اولاد جو ہے وہ حلال نہیں ہے. اور دوسری صورت میں اگر وہ توبہ کر لے تو اس کو دوبارہ توبہ کے بعد فوراً جو ہے کلمہ بھی پڑھایا جائے گا، اسلام کی تجدید اسلام اور تجدید نکاح کا حکم دیا جائے گا. واضح ہے بات؟ مسئلہ نمبر 14، عورت کو خبر ملی کہ اس کا شوہر مرتد ہو گیا تو عدت گزار کر نکاح کر سکتی ہے، خبر دینے والے دو مرد ہوں یا ایک مرد اور دو عورتیں، بلکہ ایک عادل کی خبر کافی ہے. اب یہ یہاں پر ایک مسئلہ، پھر دوسرا مسئلہ بھی بتائیں گے. تو عورت کو اگر خبر مل گئی کسی ایک عادل شخص کے ذریعے کہ تیرا شوہر جو ہے وہ معاذ اللہ مرتد ہو گئے، اس نے اسلام چھوڑ دیا ہے، تو وہ عدت گزار کر کے کسی اور سے نکاح کر سکتی ہے. خبر دینے والا کون ہونا چاہیے؟ دو مرد ہوں، دو گواہ ہوں، دو مرد، یا ایک مرد اور دو عورتیں ہوں، یا پھر بلکہ فرماتے ہیں کہ ایک عادل باشرا یعنی آدمی وہ گواہی دے دے تو اس کو بھی مان لیا جائے گا، مطلب عورت اس آدمی کی خبر پر عمل کر سکتی ہے. مسئلہ نمبر 15، عورت مرتدہ ہو گئی پھر اسلام لائی تو شوہر اول سے نکاح کرنے پر مجبور کی جائے گی. یہ نہیں ہو سکتا کہ دوسرے سے نکاح کرے، اسی پر فتویٰ ہے، سمجھا؟ اب یہاں پر اس لیے ہے کہ عورتیں جو ہے ان کا دل بھی کمزور اور ذہن بھی کمزور ہوتا ہے، اور اگر یہ مسئلہ ان کو پتہ چل جائے کہ بھائی اگر تو مرتدہ ہو گئی تو تیری اس شوہر سے جان چھوٹ جائے گی جو تجھے نہیں پسند ہے، تو فوراً کلمہ کفر بکے گی اور قاضی کے پاس جائے گی، بولے میں معاذ اللہ اسلام چھوڑ چکی ہوں، میرا نکاح اس سے توڑ دو، ہے نا؟ بہت ساری عورتیں ایسی ہو سکتی ہیں. تو یہ اس چیز کا غلط فائدہ کوئی عورت نہ اٹھائے، اس چیز کا فائدہ کوئی غلط طریقے سے کوئی عورت نہ اٹھائے. تو اگر وہ مرتد ہو گئی اور پھر اسلام لائی، واپس مسلمان ہوئی، تو پھر اس کو واپس دوسرے شوہر ہی سے، اسی شوہر سے نکاح کروایا جائے گا، اس کی مرضی سے وہ کسی اور آدمی سے نکاح نہیں کر سکتی. اور اگر مرتد ہو گئی اور واپس اسلام نہیں لا رہی، واپس اسلام نہیں لا رہی، تو اس کے شوہر کو چاہیے کہ اس کو طلاق دے دیں، کہ مرتدہ عورت کے ساتھ رہنا اس کے لیے کیا ہے؟ زنا ہے. ٹھیک ہے. اب ایک چیز اور، مسئلہ نمبر 16، یہ بترتیب سمجھنے میں آ جائے گا. مسئلہ نمبر 16، مرتد کا نکاح بالاتفاق باطل ہے، بالاتفاق باطل ہے، وہ کسی عورت سے نکاح نہیں کر سکتا، نہ کسی مسلمہ عورت سے، نہ کسی کافرہ سے، نہ کسی مرتدہ سے، نہ حرہ سے، نہ کسی کنیزہ سے. ٹھیک ہے، نہ کسی کنیز سے. اب مسئلہ ابھی ہے، اس کو ذرا غور سے سن لیجئے اور سمجھ لیجئے میں کیا عرض کر رہا ہوں. مرتد کوئی آدمی ہے، مرتد اگر کوئی ہو گیا تو اس کو تو قتل کرنے کا حکم ہے، 3 دن تک توبہ پیش کی جائے، اسلام پیش کیا جائے، اگر نہیں کرتا تو قتل کرنے کا حکم ہے. تو اس لیے مرتد کا نکاح، کیونکہ وہ تو ہے ہی مرتد، مشرق کا نکاح مشرق سے ہو سکتا ہے، مشرقہ سے ہو سکتا ہے، اور مسلمان کا نکاح صرف مسلمان سے ہو سکتا ہے. مشرق کا نکاح مسلمان عورت سے نہیں ہو سکتا، اور مسلمان آدمی کا مشرقہ عورت سے نہیں ہو سکتا. اور مرتد وہ شخص ہے کہ اس کا نکاح کسی سے نہیں ہو سکتا، اس کا نکاح کسی سے نہیں ہو سکتا. تو مرتد کا نکاح بالاتفاق باطل ہے، وہ کسی عورت سے نکاح نہیں کر سکتا، نہ کسی مسلم عورت سے، نہ کافر عورت سے، نہ کسی مرتدہ عورت سے، اور نہ ہی آزاد کوئی عورت سے، نہ ہی کوئی غلام یعنی کنیز عورت سے، اس کا نکاح باطل ہے. اب اس سے ایک چیز اور پتہ چلتی ہے کہ جو لوگ مرتد ہو چکے، جو لوگ مرتد ہو چکے اور اس کی عورت بھی مرتد ہے، یا اس کی عورت مومنہ ہے بالفرض، تو اس کی اولاد جو ہے ناجائز ہے، ولد الزنا ہے، اس کی اولاد ناجائز ہے، ولد الزنا ہے. تو اسی لیے آپ دیکھیں گے کہ مرتد کے بچے جو ہوتے ہیں نا، وہ بہت بدتمیز ہوتے ہیں. آپ کو یہ محسوس ہوگا، مرتد کے جو بچے ہوں گے وہ بہت بدتمیز اور نہایت ہی جو ہے نا، وہ یہ سمجھ لیجئے کہ توہین کرنے والے اور بدتمیز کسی کی اولاد ہوتی ہے. تو مرتد کا بچہ ولد الزنا ہوتا ہے، معاذ اللہ رب العالمین. مسئلہ نمبر 17، مرتد کا ذبیحہ مردار ہے اگرچہ بسم اللہ کر کے ذبح کرے، یوں ہی کتے یا باز یا تیر سے جو شکار کیا ہے وہ بھی مردار ہے اگرچہ چھوڑنے کے وقت بسم اللہ کہہ لی ہو. اب دیکھیں، ذبح کر کے کوئی چیز کو کھانے کا حکم یہ ہے کہ مسلمان ہو اور ذبح کرتے وقت بسم اللہ شریف پڑھ دے، بسم اللہ اللہ اکبر پڑھے، اچھا ہے، صرف بسم اللہ پڑھ دی تب بھی ذبیحہ صحیح ہے. لیکن کون سی چیز حلال نہیں ہے؟ جو اگر کوئی جیسے بکرا ہے، بکرے کو حلال کر کے کھائے گا، ذبیحہ کر کے کھائے گا تو حلال، لیکن بکرا قدرتی طور پہ مر گیا، اب اس کا گوشت حرام ہو گیا، اس کو کھانا جائز نہیں ہے. تو جو چیز خود سے مر جاتی ہے، ہاں جی، اس کو کہتے ہیں مردار. کیا بولتے ہیں؟ مردار. تو مرتد نے اگر کسی جانور کو، حلال جانور کو ذبح کیا، تب بھی وہ گوشت ایسا ہی ہے جیسے کسی مردار جانور کا گوشت ہے، اگرچہ مرتد بسم اللہ شریف پڑھ کر کے ذبح کرے. یعنی کوئی ایسا مرتد جیسے قادیانی ہو گیا، या कट्टर देवबंदी वगैरह हो गया और वो जो है वो ज़िबा करते वक्त बिस्मिल्लाह पढ़ेगा, वो अपने आप को मुसलमान समझता है, वो अपने आप को मोमिन समझता है, वो तो बिस्मिल्लाह पढ़ेगा, पढ़ेगा या नहीं पढ़ेगा अल्लाह बता, लेकिन उमूमन पढ़ेगा, ठीक है। लेकिन उसका ज़बीहा हलाल नहीं, उसका ज़बीहा हलाल नहीं, इसलिए हम यूँ ही इसीलिए एहतियात करते हैं कि अगर किसी मुर्तद के हाथ का ज़बीहा हमारे पास आ गया तो फिर हम उसको नहीं खाएंगे। इसी तरह जिस तरह कोई इंसान अगर तीर फेंक करके बिस्मिल्लाह पढ़ के तीर फेंके, या कुत्ता छोड़ दे कि जा करके फलां परिंदे को पकड़ ले, तो बिस्मिल्लाह पढ़ करके छोड़ेगा या बिस्मिल्लाह पढ़ करके तीर फेंकेगा तो फिर वो शिकार कुछ शरायत के हिसाब से हलाल रहेगा। तो यहाँ पर अगर मुर्तद अपने हाथ से तो ज़िबा नहीं किया, लेकिन मुर्तद भी अगर बिस्मिल्लाह करके तीर फेंके या बिस्मिल्लाह बोल करके बाज को छोड़े या बिस्मिल्लाह बोल करके कुत्ते को छोड़े, तो वो कुत्ते ने या बाज ने पकड़ा या तीर ने मार करके गिराया उस शिकार को, वो भी मुर्दार है। क्या है? वो भी मुर्दार है। बात समझ आ गई? मसला बाज मसला नंबर 18, मुर्तद किसी मामले में गवाही नहीं दे सकता, किसी मामले में गवाही नहीं दे सकता और किसी का वारिस नहीं हो सकता, किसी का वारिस नहीं हो सकता, और ज़माने इर्तिदाद में जो कुछ कमाया है उसमें मुर्तद का कोई वारिस नहीं, उसमें मुर्तद का कोई वारिस नहीं, ठीक है। अभी इसको ज़रा सा वजाहत कर लेते हैं कि मुर्तद जो है किसी मामले में गवाही नहीं दे सकता। उसने चांद देखा, उसकी गवाही कबूल नहीं। उसने किसी और को चोरी करते देखा, किसी को कत्ल करते देखा, किसी को और कोई गुनाह करते देखा वगैरह वगैरह, तो उसकी किसी मामले में गवाही मानी नहीं जाएगी, निकाह में भी गवाही नहीं मानी जाएगी, ठीक है। अगर से दाढ़ी रखता हूँ, हमामा शरीफ बांधता हूँ, जो भी मुर्तद है तो उसकी गवाही मानी जाएगी, किसी मामले में नहीं। और वो किसी का वारिस नहीं हो सकता। अगर सुन्नी बाप का बेटा पक्का देवबंदी या कादियानी बन गया, शिया बन गया वगैरह वगैरह, तो अब वो अपने बाप की विरासत में से कुछ नहीं पा सकता, ठीक है, अपने बाप की विरासत से कुछ नहीं पा सकता। और मुसलमान जब तक था एक ज़माने तक, मुसलमान से जब मुर्तद हो गया माज़ल्ला, इर्तदाद हो गया और समझो 5-6 साल मुर्तद रहा, तो जिस ज़माने में जो कुछ कमाया मुर्तद होने के ज़माने में, उस ज़माने में जो कुछ कमाया है वो उसका नहीं है, उसका उसके औलाद का, उसके किसी वारिस का भी नहीं। ये किसका है? हुकूमत इस्लाम का हो जाएगा। इर्तदाद से मिल्क जाती रहती है, यानी वो किसी चीज़ का मालिक नहीं रहता। अगर कोई मुर्तद हो गया तो फिर वो किसी चीज़ का मालिक नहीं रहा, यानी जो कुछ उसके इमलाक व अमवाल थे, माल दौलत थी, सब उसकी मिल्क से खारिज हो गए। मगर जबकि फिर इस्लाम लाए और कुफ्र से तौबा करे तो बदस्तूर मालिक हो जाएगा, यानी काजी वापस उसको कमाल अता कर देगा। और अगर कुफ्र ही पर मर गया या दारुल हरब को चला गया तो ज़माने इस्लाम के जो कुछ अमवाल हैं उनसे अवलन दुयून को, यानी कर्ज़ों को अदा करेंगे जो ज़माने इस्लाम में उसके ज़िम्मे थे, उससे जो बचे वो मुसलमान वरसा को मिलेगा। और ज़माने इर्तदाद में जो कुछ कमाया है उससे ज़माने इर्तदाद के दुयून अदा करेंगे, उसके बाद जो बचे वो फ़े है। फ़े मतलब माल गनीमत की तरह इस्लाम के ख़जाने में जाएगा। वज़ह है। मसला नंबर 20, औरत को तलाक दी थी, वो अभी इद्दत ही में थी कि शोहर मुर्तद होकर दारुल हरब को चला गया या हालत इर्तदाद में कत्ल किया गया, तो वो औरत वारिस होगी, तो वो औरत वारिस होगी, ठीक है, उसको उसके विरासत में से हिस्सा मिलेगा। किसी मुसलमान ने अपनी औरत को तलाक दे दिया, अब वो इद्दत में है, ठीक है, अब इद्दत में ही थी कि शोहर जो था मुसलमान पहले था वो मुर्तद हो गया, ठीक है, या मुर्तद होकर दारुल हरब चला गया या हालत इर्तदाद में कत्ल कर दिया गया, यानी अब वो मौजूद नहीं है, अब वो मौजूद नहीं है, या मर गया है या दारुल इस्लाम छोड़ करके दारुल हरम में चला गया है, तो जो कुछ छोड़ के गया है उसमें औरत का हिस्सा बाकी है, वारिस रहेगी, ठीक है। जिस तरह क्योंकि औरत को तलाक दे देते तो उसको वारिस विरासत नहीं मिलती, लेकिन इस सूरत में उसको विरासत दी जाएगी।